मत्तीले लेखेको सुसमाचार अध्याय एक।
अब्राहमका पुत्र दाऊदका पुत्र यीशु ख्रीष्टको वंशावली। अब्राहम इसहाकका पिता थिए, इसहाक याकुबका पिता थिए, याकुब यहुदा र तिनका दाजुभाइहरूका पिता, यहुदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहसोनका पिता, नहसोन सलमोनका पिता, सलमोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए, तिनकी आमा रुथ थिइन्। ओबेद इसैका पिता, इसै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए, तिनकी आमा उरिया की पत्नी थिइन्। सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आशाका पिता, आशा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उजियाका पिता, उजिया योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मन्नासेका पिता, मन्नासे अमोनका पिता, अमोन योसियाका पिता, योसिया यकुनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहुदीहरूलाई बन्दी बनाएर लगिने समय अघि जन्मेका थिए। बेबिलोनमा बन्दी बनाएर लगिएपछि यकुनियास साल्तीएलका पिता थिए, साल्तीएल युरुबाबेलका पिता, युरुबाबेल अबिउदका पिता, अबिउद एलियाकिमका पिता, एलियाकिम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिउदका पिता, एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकुबका पिता थिए। याकुब तिनै योसेफका पिता थिए जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट यीशुको जन्म भयो जो ख्रीष्ट कहलाइन्छन्। यसरी अब्राहमदेखि दाउदसम्म 14 पुस्ता भए र दाउदको समयदेखि बेबिलोनमा निष्कासन हुने समयसम्म 14 पुस्ता र बेबिलोनमा निष्कासन भएको समयदेखि ख्रीष्टको समयसम्म 14 पुस्ता भए। येशु ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने,
योसेफ दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ।
अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्।
हेर, एउटा कन्याले गर्भधारण गर्नेछ र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग।
जसको अर्थ हो परमेश्वर हामीहरूसँग। योसेफ निद्राबाट बिउँछे र परमप्रभुका दूतले उनलाई भने बमोजिम। उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउन्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशु राखे।
मत्ती अध्याय 2।
हेरोद राजाको समयमा यहुदियाको बेतलहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरुसलेममा आइपुगे र तिनीहरूले भने,
यहुदीहरूका राजा भए जन्मने कहाँ हुनुहुन्छ?
किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं।
जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए र तिनीसँग सारा यरुसलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे र
ख्रीष्टको जन्म कहाँ हुने हो
भनी सोधपुछ गरे। तिनीहरूले तिनलाई भने,
यहुदियाको बेतलहेममा,
किनभने अगमवक्ताले लेखेका छन्,
ए बेतलहेम, यहुदा मुलुकको गाउँ, त कुनै किसिमले यहुदाका शासकहरूका बीचमा कुनै भन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एउटा शासक निस्किआउनेछन् जसले मेरा मानिस इसरायलको हेरचाह गर्नेछ।
तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो सो तिनीहरूबाट पत्ता लाए। तिनले तिनीहरूलाई यसो भनेर बेतलहेममा पठाए,
जाओ र ठिकसँग त्यस बालकको खोजी गर, तिनलाई भेटाएपछि मलाई खबर गर र म पनि तिनलाई दण्डवत गर्नेछु।
तब राजाको कुरा सुनेर रा, तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखे थिए, त्यो तारा तिनीहरूका अघि अघि गयो र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यही अडियो। जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्रका भेटी चढाए। अनि हेरोद कहाँ फर्की नजानु भन्ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। तिनीहरू गएपछि परमप्रभुका एउटा दूत सपनामा योसेफ कहाँ देखा परे र तिनले यसो भने,
उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्र देशमा भागिहाल र तिमीलाई मैले नभनेसम्म त्यही बस, किनकि हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।
अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्र देशमा राति नै गइहाले र हेरोदको मृत्यु नहुन्जेल त्यही बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो,
मैले आफ्ना पुत्रलाई मिश्र देशबाट बोलाए।
तब ज्योतिषीहरूले तिनलाई छक्काएको कुरा हेरोदले थाहा पाए र तिनी रिसले चुर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समय अनुसार बेतलेहेम र त्यस इलाका भित्रका 2 वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो,
रामामा एउटा शब्द सुनियो, डाको छोडी छोडी रोएको र बिलापको ठूलो आवाज, राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी, सान्त्वना तिनले इन्कार गरिन् किनकि तिनका बालकहरू अब रहेन।
तब हेरोद मरेपछि परमप्रभुका एउटा स्वर्गदूत सपनामा योसेफ कहाँ मिश्रमा देखा परे र यसो भने,
उठ बालक र उहाँकी आमालाई साथमा लिई इसरायल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।
तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इजरायल देशमा फर्के। तर यहुदियामा आफ्ना बाबु हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यता जान डराए र सपनामा चेतावनी पाएर तिनी गालिलको प्रदेशमा गए। तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो,
उहाँलाई नासरी भनिनेछ।
मत्ती अध्याय 3।
त्यही समय बप्तिस्मा दिने युहन्ना यहुदियाको उजाड स्थानमा आए र यसो भन्दै प्रचार गर्न लागे,
पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ।
किनभने यी तिनै हुन् जसको विषयमा यसैया अगमवक्ताद्वारा यसो भनिएको थियो,
उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ।
युहन्नाले उँटका रौँको वस्त्र लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे। यरुसलेम र सबै यहुदिया र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनी कहाँ गए र आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे। तर फरिसीहरू र सदुकीहरू मध्ये धेरैजनालाई बप्तिस्मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने,
सर्पका बच्चा हौ, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीलाई चेतावनी दियो? यसकारण पश्चाताप सुहाउँद फल फलाओ। अब्राम नै हाम्रा पिता हुनुहुन्छ भनी आपसमा भन्ने नगर, किनभने म तिमीलाई भन्दछु परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहमको लागि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। अहिले नै रुखको फेदमा वंशहरु परिसकेको छ, यसकारण असल फल नफलाउने हरेक रुख काटी ढालिन्छ र आगोमा फालिन्छ। म चाहिँ त तिमीलाई पश्चातापका लागि पानीले बप्तिस्मा दिन्छु, तर म पछि आउनुहुने म भन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैन। उहाँले तिमीलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ र उहाँले आफ्ना खलालाई पुरै सफा पार्नुहुनेछ र आफ्नो गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुस जति चाहिँ ननिभ्ने आगोमा जलाउनुहुनेछ।
तब येशु गालिलबाट युहन्ना कहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो, तर युहन्नाले येशु भनेर उहाँलाई रोक्न खोजे।
बरु मलाई पो तपाईँबाट बप्तिस्मा लिन आवश्यक छ, र के तपाईँ म कहाँ आउनुहुने?
तर येशुले तिनलाई भन्नुभयो,
अहिलेलाई यसै हुन देऊ, किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।
तब युहन्ना राजी भए अनि येशु बप्तिस्मा लिएर तुरन्तै पानीबाट माथि निस्कनुभयो अनि स्वर्ग उग्रियो र उहाँले परमेश्वरका आत्मालाई ढुकुर झैँ ओर्लिरहनु भएको र आफू माथि आइरहनु भएको देख्नुभयो। तब स्वर्गबाट यो वाणी आयो,
यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।
मत्ती अध्याय 4।
तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा यीशु उजाड स्थानमा लगिनुभयो। उहाँ 40 दिन र 40 रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। तब परीक्षा गर्नेले उहाँ कहाँ आएर भन्यो,
तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी हुन् भनी आज्ञा दिनुहोस्।
तर यीशुले जवाब दिनुभयो,
लेखिएको छ मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ।
तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खडा गरायो र उहाँलाई भन्यो,
तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट तल हम्फाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात हातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ।
येशूले त्यसलाई भन्नुभयो,
लेखिएको छ तैले परम प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु।
फेरि दयाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो र उहाँलाई भन्यो,
तपाईँले खोप्टेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।
तब येशूले त्यसलाई भन्नुभयो,
सैतान त दूर होइजा, किनभने लेखिएको छ तैँले परम प्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु।
तब दियावलस उहाँलाई छोडेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा टहल गरे। यहुन्ना थुनामा परे भन्ने सुनेर येशु गालिलतिर लाग्नुभयो र नासरत छोडेर कपर्नहुममा गई त्यहाँ बास गर्न लाग्नुभयो। यो सहर जबुलुन र नप्तालीका क्षेत्रमा समुद्रको किनारमा पर्छ। यसैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो।
जबुलुनको मुलुक र नप्तालीको मुलुक यर्दन पार समुद्रतिर अन्य जातिहरूको गालिल अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।
त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो,
पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
गालिल समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो,
मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।
तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। त्यहाँबाट जाँदा जाँदै उहाँले अर्का दुई भाइ जप्तियाका छोराहरू याकुब र तिनका भाइ युहन्नालाई तिनीहरूका बाबु जप्तियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो र उहाँले तिनीहरूलाई बोलाउनुभयो। तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे। अनि येशु तिनीहरूका सभाघरहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिलभरि घुम्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो र बिरामीहरू अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका र छारे रोग लागेका र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालिल, डेकापोलिस, यरुसलेम, यहुदिया र यर्दन पारीदेखिका ठुला भिडहरू उहाँको पछि लागे।
मत्ती अध्याय पाँच।
भिडलाई देखेर उहाँ डाँडामा उक्लनुभयो र उहाँ बस्नु भएपछि चेलाहरू उहाँ कहाँ आए। उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो।
धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य हौ तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झुट्टा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। तब रमाओ र अत्यन्त खुसी हो, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। किनभने यसरी नै तिमीहरू भन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन तर पूरा गर्न आए, किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्ने छैन। यसै कारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठुलो कहलाइनेछ। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, तैँले हत्या नगर्नु र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ। तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ र जसले आफ्नो भाइको अपमान गर्दछ त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई त मूर्ख भन्छ त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भने तिमीलाई याद भयो भने तिम्रो भेटी त्यही वेदीको सामु छोड र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्र त वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अफिसरको हातमा सुम्पिदेलान् र तिमी झ्यालखानमा पर्नेछौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले एक एक पैसा चुक्ता नगुरुन्जेल तिमी त्यहाँबाट उम्कने छैनौ। तिमीहरूले यसो भनेको सुनेका छौ, तैँले व्यभिचार नगर। तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। यसो पनि भनिएको छ कि जसले आफ्नै पत्नीलाई त्याग गर्छ त्यसले उसलाई त्यागपत्र लेखिदियोस्। तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारण बाहेक अरू कारणले त्याग गर्ला त्यसले उसलाई व्यभिचारी नै तुल्याउँछ र जसले त्याग गरेकी स्त्रीसँग विवाह गर्ला त्यसले व्यभिचार गर्नेछ। फेरि तिमीहरूले सुनेका छौ कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, तैँले झुटो शपथ नखा तर परमप्रभुको निम्ति गरिएको शपथ तैँले पुरा गर। तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ, स्वर्गको नाममा शपथ नखाओ किनकि त्यो परमेश्वरको सिंहासन हो, न त पृथ्वीको किनकि त्यो उहाँको पाहुदान हो, न त यरुसलेमको किनकि त्यो महाराजाको सहर हो। आफ्नो शिरको शपथ नखाऊ किनकि तिमीले एउटा केसलाई सेतो कि कालो बनाउन सक्दैनौ। तिमीहरूले भनेको वचन चाहिँ हो भने हो, होइन भने होइन मात्र होस्, यी भन्दा बढी चाहिँ दुष्टताबाट आउँदछ। तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, आँखाको बदला आँखा र दाँतको बदला दाँत। तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर, जसले तिम्रो दाहिने गाला चड्काउला त्यसलाई अर्को गाला पनि थापिदेऊ। यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। यदि कसैले तिमीलाई 1 किलोमिटर जान बाध्य गर्छ भने उसँग 2 किलोमिटर गइदेऊ। तिमीसँग माग्नेलाई देऊ र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर। तिमीहरूले यसो भनेको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई दृष्टि दिनुहुन्छ। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? मुख्य महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढी के गर्यौ र? के अन्य जातिहरूले पनि त्यसै गर्दैनन् र? यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनु पर्दछ। होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्ना सामु तुरही नबजाओ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। जब तिमी प्रार्थना गर्दछौ तब पाखण्डीहरू जस्ता नहौ, किनकि तिनीहरू सभाघरहरूमा र सडकहरूका कुनामा मानिसहरूले देखुन् भनी खडा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नबरबराओ, किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरू जस्ता नहौ, किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुट्याउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमिन। किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। जब तिमीहरू उपवास बस्दछौ तब पाखण्डीहरू जस्ता उदासी चेहरा नदेखाऊ, किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहडा अँध्यारा पार्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमी चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ र आफ्नो मुख धोऊ, र तिम्रो उपवास मानिसहरूले होइन तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखुन्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यहीँ तिम्रो मन पनि हुन्छ। आँखा शरीरको बत्ती हो, यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सारा शरीर उज्यालो हुनेछ, तर तिम्रा आँखा खराब छन् भने तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमी भित्र भएको उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो घोर हुन्छ। कसैले दुई मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ, अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउँला के पिउँला भनी आफ्नो प्राणको निम्ति र के लगाउँला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? आकाशका चरा सुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरू भन्दा बढी मूल्यवान छैनौ र? तिमीहरू मध्ये कुन साईले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगा फाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फुललाई हेर, ती कसरी बढ्छन्। तिनले न परिश्रम गर्दछन् न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरू मध्ये एउटा जति आवश्यक थिएनन्। आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिर्याउनुहुन्छ भने ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिर्याउनु हुने छैन र? यसकारण के खाउला कि के पिउला कि के पहिराउला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। अरूलाई दोषी नठहर्याओ र तिमीहरू पनि दोषी ठहर्याइने छैनौ, किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहर्याउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहर्याइने छौ। जुन नापले तिमीहरू नाप्दछौ त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। किन तिमी आफ्नो भाइको आँखामा भएको धुलोको कण देख्दछौ तर तिम्रो आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? अथवा तिम्रो आफ्नै आँखामा मुढा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, मलाई तिम्रो आँखाबाट धुलोको कण निकाल्न देऊ? ए पाखण्डी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, तब तिम्रो भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ। जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्र त तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीहरूलाई हमला गर्लान्। माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला कि माछा माग्दा त्यसलाई साप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोरा छोरीहरूलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। साँगुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छन्। झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा बुवासाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीबाट अन्जी टिपिन्छ र? त्यसै गरी हरेक असल रुखले असल फल फलाउँछ तर खराब रुखले खराब फल फलाउँछ। असल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल फलाउन सक्दछ। असल फल नफलाउने हरेक रुख काटी ढालिन्छ र आगोमा फालिन्छ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्, स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमवाणी बोलेनौ, तपाईँको नाउँमा भूतहरू धपाएनौ र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौ र? अनि म तिमीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर हो। यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ म एउटा बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो अनि पानी पर्यो र बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र पनि त्यो घर ढलेन किनकि त्यो चट्टानमाथि बसालिएको थियो। जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ जसले आफ्नो घर बालुवामाथि बनायो पानी पर्यो र बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र त्यो घर ढल्यो अनि त्यसको ठुलो विनाश भयो।
येशूले यी कुरा भनिसक्नु भएपछि भिड उहाँका शिक्षा सुनेर छक्क पर्यो किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो।
मत्ती अध्याय 8।
उहाँ डाँडाबाट ओर्लुनु भएपछि ठूलो भीड उहाँको पछि लाग्यो। एकजना कुष्ठरोगी उहाँ कहाँ आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो,
हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।
उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो,
म इच्छा गर्छु, तिमी निको भइजाऊ।
तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। तब येशूले त्यसलाई भन्नुभयो,
कसैलाई नभन्नु तर जाऊ र आफूलाई पूजाहारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेको भेटी चढाऊ र मानिसहरूलाई प्रमाण होस्।
येशू कपर्नहुममा पस्नुहुँदा एकजना कप्तान उहाँ कहाँ आएर बिन्ती गर्न लागे। तिनले भने,
हे प्रभु, मेरो नोकर पक्षघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।
उहाँले तिनलाई भन्नुभयो,
म आएर त्यसलाई निको पार्नेछु।
तर कप्तानले भने,
हे प्रभु, तपाईँलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैन, तर वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ, किनकि म पनि अधिकारीहरूका अधीनमा छु अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एकजनालाई जा भन्छु अनि त्यो जान्छ र अर्कालाई आइज भन्छु अनि त्यो आउँछ, मेरो कमारालाई यसो गर भन्छु अनि त्यसले त्यो गर्छ।
तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो र उहाँको पछि आउनेहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, इसरायलमा पनि यति ठुलो विश्वास मैले भेटाएको छैन। म तिमीहरूलाई भन्दछु, पूर्व र पश्चिमबाट धेरै जना आउनेछन् र अब्राहम, इसहाक र याकुबसँग स्वर्गका राज्यको भोजमा बस्नेछन्, तर राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्, त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्।
तब येशूले कप्तानलाई भन्नुभयो,
जाऊ, जस्तो तिमीले विश्वास गरेका छौ त्यस्तै तिमीलाई होस्।
अनि त्यो नोकर त्यही घडी निको भयो। पत्रुसको घरमा आउनु भएपछि येशूले तिनकी सासुलाई ज्वरोले फलिएर पस्रिएकी देख्नुभयो। उहाँले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो र जति बिरामी थिए सबैलाई निको पार्नुभयो। यसैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो।
उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानुभयो।
जब येशूले आफ्नो वरिपरि ठूला भीडहरूलाई देख्नुभयो उहाँले झिलको पारि जाने आज्ञा दिनुभयो। एकजना शास्त्री उहाँ कहाँ आए र उहाँलाई भने,
गुरुज्यू, तपाईँ जहाँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु।
येशूले तिनलाई भन्नुभयो,
सियालका दुला र आकाशका चरा चुरुङ्गीहरूका गुण हुन्छन् तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।
उहाँका चेलाहरू मध्ये अर्को एकजनाले भन्यो,
प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्।
तर येशूले तिनलाई भन्नुभयो,
मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडुन्।
उहाँ ढुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। अकस्मात झिलमा ठुलो आँधी आयो र छालले ढुङ्गालाई ढाक्न लाग्यो। यसो निदाइरहनु भएको थियो। चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउझाए,
बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यौं।
येशूले तिनीहरूलाई भन्नुभयो,
अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ।
तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो र आधी बिल्कुल शान्त भयो।
यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दा रहेछन्
भनी ती मानिसहरू छक्क परे। जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। तिनीहरूले यसो भन्दै चिच्चाए, तिनीहरूदेखि केही टाढामा धेरै सुँगुरको एक बथान चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, अनि उहाँले तिनीहरूलाई भन्नुभयो,
जाऊ।
तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे र सुँगुरको जम्मै बथान घुर्दै भिरबाट खसेर पानीमा डुबी मरे। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। तब जम्मै सहर नै यसोलाई भेट गर्न उल्टेर आयो र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे।
मत्ती अध्याय 9।
त्यसपछि येशु ढुङ्गामा चढेर पारी जानुभयो र उहाँको आफ्नो सहरमा आउनुभयो। मानिसहरूले खाटमा पसरिरहेको एकजना पक्षाघात रोग लागेको मानिसलाई उहाँ कहाँ ल्याए। येशुले तिनीहरूको विश्वास देखेर पक्षाघातीलाई भन्नुभयो,
छोरा साहस गर, तिम्रा पाप क्षमा भए।
शास्त्रीहरू मध्ये कतिले आपसमा भने,
यिनी परमेश्वरको निन्दा गर्दैछन्।
येशूले तिनीहरूको विचार बुझेर भन्नुभयो,
तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ? किनकि के भन्नु सजिलो छ, तिम्रा पाप क्षमा भए भन्नु कि उठ र हिँड भन्नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक।
तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो,
उठ, तिम्रो खाट बोक र घर जाऊ।
अनि त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। जब भिडले यो देख्यो तब तिनीहरू भयभीत भए र मानिसहरूलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे। यीशु त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एउटा मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो,
मेरो पछि लाग।
अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खाना बस्नुभएको बेला धेरै कर उठाउनेहरू र पापीहरू आएर येशु र उहाँका चेलाहरूसँग खाना बसे। जब फरिसीहरूले त्यो देखे तब उहाँका चेलाहरूलाई भने,
किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?
यो सुनेर उहाँले भन्नुभयो,
निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक, म बलिदान होइन दया चाहन्छु, किनकि म धर्मीला होइन तर पापीहरूलाई बोलाउन आए।
तब यहुन्नाका चेलाहरू उहाँ कहाँ आए र उहाँलाई सोधे,
किन हामीहरू र फरिसीहरू उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्?
येशूले तिनीहरूलाई भन्नुभयो,
जबसम्म दुलहा जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्नेछन्। कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। कसैले पुराना छालाको मशकमा नयाँ दाखमद राख्दैन, न त ता मशक फुट्छ र दाखमद पोखिन्छ र मशक नष्ट हुन्छ, तर नयाँ दाखमद नयाँ छालाको मशकमा राखिन्छ र दुवै जोगिन्छन्।
जब उहाँले तिनीहरूलाई यी कुरा भन्दै हुनुहुन्थ्यो तब सभाघरका एउटा शासक आए र उहाँलाई दण्डवत गरी भने,
मेरो छोरी भर्खरै मरी, आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ।
येशु उठ्नुभयो र आफ्ना चेलाहरूसँग तिनको पछि लाग्नुभयो। त्यति नै बेला 12 वर्षदेखि रगत बहने रोग भएकी एउटी स्त्रीले पछिल्लोतिरबाट आएर उहाँका वस्त्रको किनार छोई, किनकि त्यसले मनमनै सोचेकी थिई,
मैले उहाँको वस्त्र मात्र छोए भने पनि म निको भइजानेछु।
फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो,
छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।
त्यो स्त्री त्यही घडी निको भए। अनि जब येशू शासकको घरमा आइपुग्नु भयो। उहाँले बाँसुरी बजाउनेहरू र भिडले खै बैला मच्चाइरहेका देख्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
बाहिर जाओ, किनकि ठिटी मरेकी छैन तर सुतेकी छे।
तिनीहरूले उहाँको हाँसो गरे। भिडलाई बाहिर निकाल्नु भएपछि उहाँ भित्र पस्नुभयो र त्यस ठिटीको हात समात्नुभयो अनि त्यो ठिटी जुरुक्क उठी। तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिँजियो। यीशु त्यहाँबाट जानुहुँदा दुईजना अन्धाहरू,
हे दाऊदका पुत्र, हामी माथि दया गर्नुहोस्
भनी कराउँदै उहाँको पछि पछि लागे। उहाँ घरमा पस्नु भएपछि ती अन्धा मानिसहरू उहाँ कहाँ आए। यीशुले तिनीहरूलाई भन्नुभयो,
म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?
तिनीहरूले उहाँलाई भने,
ज्यू प्रभु।
तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो,
तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्।
अनि तिनीहरूका आँखा खोलिए। यीशुले यसो भनेर तिनीहरूलाई कडा आज्ञा दिनुभयो,
यो कुरो कसैले थाहा नपाओस्।
तर तिनीहरू गए र त्यस इलाकाभरि उहाँको कृति फिजाए। जब उहाँहरू निस्केर जाँदै हुनुहुन्थ्यो तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो। भूत निकालिएपछि त्यो गुङ्गो बोल्यो अनि,
इस्रायलमा कहिले यस्तो देखिएन
भन्दै भिड छक्क पर्यो। तर फरिसीहरू भन्न लागे,
भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ।
यीशु समस्त शहरहरू र गाउँहरूतिर तिनीहरूका सभागारहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो। तर भिडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो, किनभने तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै हैरान र असहाय भएका थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्।
मत्ती अध्याय 10।
उहाँले आफ्ना 12 चेलाहरूलाई बोलाएर अशुद्ध आत्माहरू निकाल्ने र हर प्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो। 12 प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकुब र तिनका भाइ यहुन्ना, फिलिप र बार्थोलोमाई, थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकुब र थेदियस, सिमोन कनानी र यहुदा एस्कोरियत, जसले येशूलाई पक्राइदियो। येशूले यी 12 चेलालाई येशू भनी आज्ञा दिएर पठाउनुभयो,
अन्य जातिहरूका माझमा नजाओ र सामरीहरूका सहरमा नपस, तर इसरायल जातिका हराएका भेडाहरू कहाँ जाओ, स्वर्गको राज्य नजिकै आइपुगेको छ भन्दै प्रचार गर, बिमारीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठरोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल, तिमीहरूले सितेमै पायौ सितेमै देऊ, तिमीहरू आफ्ना पटुकामा सुन चाँदी र तामाको सिक्का नबोक, यात्राको निम्ति झोली दुईटा दौरा जुत्ता लौरो नलेऊ, किनभने खेतालाले उसको भोजन पाउनु पर्छ। जुन सहर कि गाउँमा तिमीहरू पस्छौ त्यहाँ को योग्य छ भनी खोज र त्यहाँबाट बिदा नभइसम्म त्यहीँ बस, त्यस घरभित्र पस्दा अभिवादन गर, त्यो घर योग्य छ भने तिमीहरूको शान्ति त्यस घरमा आओस्, तर त्यो योग्य रहेनछ भने तिमीहरूको शान्ति तिमीहरूमै फर्किआओस्। यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने त्यस घर अथवा सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो टकटक्याइदियो। साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यही सहरको दशा भन्दा बरु सदोम र गमराको हालत बढी सहनीय हुनेछ। हेर, म तिमीहरूलाई बुवासहरूका बीचमा भेडा झैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्प झैँ चनाखो र ढुकुर झैँ निर्दोष हो, तर मानिसहरूदेखि होसियार हो, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिदिनेछन् र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्, तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामान्य खडा गराइनेछौ र तिनीहरू र अन्य जातिहरूका निम्ति साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन् तब कसरी र के बोलाउँला भनी फिक्री नगर, किनभने तिमीहरूले के बोल्नु पर्ने हो त्यही घडी तिमीहरूलाई बताइनेछ, किनभने बोल्ने तिमीहरू आफै हुने छैनौ तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ र बाबुले छोरा छोरीलाई, र छोरा छोरीहरू आमा बाबुहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन्। मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ, तर जो अन्त्य समय ती रहन्छ त्यसैको उद्धार हुनेछ। जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन् तब अर्कोमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इसरायलका सबै सहरहरू डुलिसकेका हुने छैनौ। चेला आफ्ना गुरु भन्दा र कमारो आफ्ना मालिक भन्दा श्रेष्ठ हुँदैन, चेला आफ्ना गुरु जस्तो र कमारो आफ्ना मालिक जस्तो हुनु यथेष्ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजीबुल भनेका छन् भने उनका परिवारकाहरूलाई झन कति बढी भन्लान्। यसकारण तिनीहरूसँग नडराओ, किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन। जे म तिमीहरूलाई अन्धकारमा भन्दछु त्यो तिमीहरूले उज्यालोमा भनिदेऊ, र जे तिमीहरूले कानमा सुन्छौ त्यो घरका धुरीहरूबाट प्रचार गर। तिनीहरूसँग नडराओ, जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा कस्ने छैन। तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेरा भन्दा बढ्ता मूल्यवान छौ। यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुने स्वीकार गर्नेछु, तर हरेक जसले मलाई मानिसहरूका सामुने इन्कार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुने इन्कार गर्नेछु। म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान, शान्ति ल्याउन होइन तर तरवार चलाउनलाई म आएको हुँ, किनकि म मानिसलाई उसका बाबुको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासुको विरुद्ध गराउन आए। मानिसका शत्रु उसको आफ्नै परिवारभित्रकैहरू हुनेछन्। जसले मलाई भन्दा बढी आफ्ना बाबु वा आमालाई प्रेम गर्दछ त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ त्यो मेरो योग्यको हुँदैन। जो आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन त्यो मेरो योग्यको हुँदैन। जसले आफ्नो प्राण जोगाउँछ त्यसले त्यो गुमाउनेछ र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ। तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। अगम वक्तालाई अगम वक्ता नै मानेर ग्रहण गर्नेले अगम वक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ। जसले यी सानाहरूमध्ये एउटालाई मेरो चेला मानेर एक कचौरा चिसो पानी मात्र भए पनि पिउन देला साँच्चै म तिमीहरूलाई भन्दछु त्यसले आफ्नो इनाम कदापि गुमाउने छैन।
मत्ती अध्याय 11।
आफ्ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्नु भएपछि येशु त्यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो। यहुन्नाले ख्रिस्टका कामहरूको चर्चा झ्यालखानमा सुने र आफ्ना चेलाहरूलाई उहाँ कहाँ यो कुरा सोध्न पठाए,
के आउनेवाला चाहिँ तपाईँ नै हुनुहुन्छ कि हामीहरू कोही अर्काको प्रतीक्षा गरौँ?
येशुले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदियो। अन्नहरूले दृष्टि पाउँछन् र लङ्गडाहरू हिँड्दछन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरू सुन्न सक्ने भएका छन्, मरेकाहरू जीवित भई उठेका छन् र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। धन्य हो त्यो जसले मबाट बाधा पाउँदैन।
अनि तिनीहरू गएपछि येशूले यूहन्नाको विषयमा भीडलाई भन्न लाग्नुभयो,
तिमीहरू उजाड स्थानमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? तब तिमीहरू किन निस्क्यौ? के नरम पोसाक धारण गरेको मानिसलाई हेर्न? नरम पोसाक लाउनेहरू त राजाहरूका भवनमा बस्छन्। तिमीहरू किन निस्क्यौ त? कि अगम वक्तालाई हेर्नलाई? हो, म तिमीहरूलाई भन्दछु अगम वक्ता भन्दा पनि महान व्यक्तिलाई। यिनी तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ, हेर म आफ्नो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा दिने युहन्ना भन्दा महान अरू कोही भएको छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ त्यो यिनी भन्दा महान हो। बप्तिस्मा दिने युहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोडले अघि बढिरहेको छ, अनि शक्तिशाली मानिसहरू बल जफतीसँग यसलाई पक्रन्छन्, किनकि युहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमवाणी गरे। तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने आउनुपर्ने एलिया यिनी नै हुन्। जसको सुन्ने कान छ त्यसले सुनोस्। अब यस पुस्ताको तुलना म केसँग गरौँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरू जस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन् र भन्दछन्, हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौँ तर तिमीहरू नाचेनौ, हामीहरूले बिलाप गर्यौँ तर तिमीहरूले अफसोस गरेनौ, किनभने युहन्ना खाँदै र पिउँदै आएनन् र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। मानिसको पुत्र खाँदै र पिउँदै आयो र तिनीहरू भन्दछन्, हेर घिचुवा पियक्कड कर उठाउने र पापीहरूको मित्र, बुद्धि ठिक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।
जुन जुन सहरमा उहाँका धेरै जसो शक्तिशाली कामहरू गरिएका थिए उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले पश्चाताप गरेनन्।
धिक्कार तलाई ए खोराजिन, धिक्कार तलाई ए बेसेदा, किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरुस र सिदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्रा लाएर र खरानी घसेर पश्चाताप गरिसक्ने थिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरुस र सिदोनको हालत बढी सहनीय हुनेछ। ए कफर्नहुम, के त आकाशसम्म उचालिनेछस् र त पातलसम्म खसालिनेछस्, किनकि तमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहने थियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढी सहनीय हुनेछ।
त्यस बेला यीशुले भन्नुभयो,
हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईँमा धन्यवाद चढाउँछु, किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राख्नुभयो तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो पिता, किनकि तपाईँलाई यही असल लाग्यो। मेरा पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पिता बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्र बाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ।
मत्ती अध्याय 12।
त्यस समय येशु सबातमा अन्नका खेतहरूबाट भएर जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्तै खान लागे, तर फरिसीहरूले यो देखेर उहाँलाई भने,
हेर्नुहोस्, तपाईँका चेलाहरू सबातमा जे गर्नु अनुचित छ त्यही गर्दछन्।
तर उहाँले तिनीहरूलाई भन्नुभयो,
दाउदले उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? कसरी उनले परमेश्वरको भवनभित्र पसेर चढाएको रोटी खाएथे? त्यो रोटी खान न त उनलाई न उनीसँग हुनेहरूलाई तर केवल पुजारीहरूलाई मात्र उचित थियो। अथवा के व्यवस्थामा पढेका छैनौ, कसरी सबातमा पुजारीहरूले मन्दिरमा सबातलाई अपवित्र तुल्याउँछन् र पनि निर्दोषी ठहरिन्छन्? तर म तिमीहरूलाई भन्दछु, मन्दिर भन्दा महान यहाँ छ। तर म बलिदान होइन दया चाहन्छु भनेको अर्थ के हो, सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउने थिएनौ, किनकि मानिसको पुत्र सबातको प्रभु हो।
त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो। त्यहाँ एउटा हात सुकेको मानिस थियो। तिनीहरूले येशूलाई दोष लगाउने अभिप्रायले उहाँलाई सोधे,
के सबातमा कसैलाई निको पार्नु उचित छ?
उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू मध्ये कसैको एउटा भेडा छ र सबातमा त्यो खाल्लोमा पर्यो भने के तिमी त्यसलाई समातेर बाहिर निकाल्दैनौ र? भेडा भन्दा मानिस कति बढी मूल्यवान छ, यसै कारण सबातमा भलो गर्नु उचित छ।
तब उहाँले त्यस मानिसलाई भन्नुभयो,
तिम्रो हात पसार।
त्यसले हात पसार्यो र त्यो हात अर्को जस्तै सद्य भइगयो। तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौँ भनेर उहाँको विरुद्धमा मतो गर्न लागे। तब त्यो कुरा थाहा पाएर येशु त्यहाँबाट गइहाल्नुभयो र धेरैजना उहाँको पछि लागे र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। र उहाँ को हुनुहुन्छ सो कसैलाई नबताउने चेतावनी तिनीहरूलाई दिनुभयो। यसैया अगमवक्ताद्वारा भनिएको वचन पुरा हुनलाई नै यो भएको हो,
मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्न छु, म मेरो आत्मा तिनमा राखिदिनेछु र तिनले जाति जातिलाई न्यायको घोषणा गरिदिनेछन्। तिनी न त झगडा गर्नेछन्, न साह्रै चिच्याउनेछन्, न त कसैले तिनको स्वर गल्लीहरूमा सुन्नेछ। फुटेको निगालो तिनले भाँच्ने छैनन् र धिप धिप भइरहेको सलेदो तिनले निभाउने छैनन् र अन्त्यमा न्यायलाई विजयसम्म पुर्याउनेछन्। तिनैको नाउँमा जाति जातिहरूले आशा राख्नेछ।
तब उहाँ कहाँ भूत लागेको एकजना अन्धो र गुङ्गो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि त्यो गुङ्गो मानिस बोल्ने र देख्ने भयो। अनि सबै भिडले अचम्म मानेर भने,
के यिनी दाउदका पुत्र नै हुन सक्छन्?
तर यो सुनेर फरिसीहरूले भने,
यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई दबाउँछ।
तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो,
आपसमा फुट परेको हरेक राज्य उजाड पारिनेछ र हरेक सहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्यो भने टिक्ने छैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ र त्यसो भए त्यसको राज्य कसरी टिक्न सक्छ? यदि मैले बाजिबिलद्वारा भूतहरू धपाउँछु भने तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्दछन्? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि परमेश्वरका आत्माद्वारा म भूत पाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। पहिले बलियो मानिसलाई नबाँधिकन त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस बलियो मानिसलाई बाँधेपछि मात्र त्यसको घर लुट्न सक्छ। जो मेरो साथ छैन त्यो मेरो विरुद्धमा छ र जसले मसँग बटुल्दैन त्यसले छरपष्ट पार्छ। त्यसै कारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुने छैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुने छैन। कि रुखलाई असल बनाओ र त्यसको फल असल हुनेछ, कि रुखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ, किनभने फलबाट नै रुख चिनिन्छ। ए सर्पका बच्चा हो, तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन् न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ, किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।
तब शास्त्रीहरू र फरिसीहरू मध्ये कुनैले उहाँलाई भने,
गुरुज्यू, हामी तपाईँबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।
उहाँले तिनीहरूलाई जवाब दिनुभयो,
दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर यस पुस्तालाई योना अगमवक्ताको चिन्ह बाहेक अरू चिन्ह दिइने छैन। किनकि जसरी योना ठुलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खडा हुनेछन् र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको पराचारमा पश्चाताप गरेथे। तर हेर, योनाभन्दा महान कोही यहाँ छ। दक्षिणकी महारानी न्यायको दिनमा यस पुस्ताको साथ खडा हुनेछिन् र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्नलाई आइन्। तर हेर, सोलोमन भन्दा महान कोही यहाँ छ। जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुली हिँड्छ, तर कतै पाउँदैन। तब त्यसले भन्छ, जहाँबाट म निस्केर आएँ त्यहीँ आफ्नो घरमा म फर्किजानेछु। फर्किआउँदा त्यसले घर रित्तो सफा गरिराखेको र सजिएको भेट्टाउँछ। तब त्यो जान्छ र आफूभन्दा बढी दुष्ट अरू सातवटा भूतात्मा आफूसँग ल्याउँछ र भित्र पसेर तिनीहरू त्यहाँ बास गर्छन् र त्यस मानिसको पछिल्लो दशा अघिल्लोभन्दा अझ नराम्रो हुन्छ। यस दुष्ट पुस्तालाई पनि त्यस्तै हुनेछ।
येशु भिडहरूसँग बोलिरहनु भएको बेला उहाँका आमा र भाइहरू बाहिर खडा थिए र उहाँसँग बात गर्न चाहन्थे। तब एकजनाले येशूलाई भन्यो,
हेर्नुहोस्, तपाईँका आमा र तपाईँका भाइहरू बाहिर खडा छन् र तपाईँसँग बात गर्न चाहन्छन्।
तर उहाँसँग बोल्नेलाई येशूले भन्नुभयो,
मेरी आमा को हुन्, मेरा भाइहरू को हुन्?
अनि उहाँले आफ्नो हातले चेलाहरूलाई देखाउँदै भन्नुभयो,
हेर मेरी आमा र मेरा भाइहरू, किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ त्यही नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।
मत्ती अध्याय 13।
त्यही दिन येशू घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो कि उहाँ डुङ्गामा चढेर बस्नुभयो अनि सबै मानिसहरू किनारमा खडा भए। उहाँले तिनीहरूलाई दृष्टान्तमा धेरै कुरा भन्नुभयो। उहाँले भन्नुभयो,
एउटा बिउ छर्ने बिउ छर्न निस्क्यो अनि यसरी छर्दा केही बिउ बाटोतिर परे र चराचुरुङ्गीले आएर ती खाइदिए। केही बिउ ढुङ्गेनी जमिनमा परे जहाँ धेरै माटो थिएन र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे, तर जब घाम लाग्यो ती ओइलाए र जरा नभएकोले ती सुकिहाले। अरूहरू चाहिँ काँडाहरूका बीचमा परे, तर काँडाहरू बढेर आए र तिनलाई निसासी दिए। अरू बिउ असल जमिनमा परे र कुनैले 100, कुनैले 60, कुनैले 30 गुणा फल दिए। जसको कान छ त्यसले सुनोस्।
अनि चेलाहरू आएर उहाँलाई भने,
तपाईँ तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?
उहाँले तिनीहरूलाई जवाब दिनुभयो,
तिमीहरूलाई त स्वर्ग राज्यका रहस्यहरूको ज्ञान दिएको छ, तर तिनीहरूलाई भनिदिएको छैन। किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। यसै कारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर सुनेर बुझ्दैनन्। यसैयाको अगमवाणी तिनीहरूमा पुरा भएको छ, सुन्न त तिमीहरू सुन्छौ तर कहिले बुझ्दैनौ, हेर्न त हेर्छौ तर कहिले देख्दैनौ, किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बहिरा भएका छन् र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्र त तिनीहरूले आँखाले देख्ने थिए, कानले सुन्ने थिए, हृदयले बुझ्ने थिए र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ। तर तिमीहरूका आँखा धन्य हुन् किनकि तिनले देख्दछन्, तिमीहरूका कान धन्य हुन् किनकि तिनले सुन्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे तर सुनेनन्। बिउ छर्नेको दृष्टान्त सुन, जब कसैले राज्यको वचन सुन्छ र सो बुझ्दैन, तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बिउ चाहिँ त्यही हो, ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसी सा झट्टै त्यो स्वीकार गर्दछ, तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ र वचनको कारणले कष्ट कि सतावट परि आउने बित्तिकै त्यो पछि हट्छ। काँडहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ तर यस संसारको फिक्री र धन सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ र त्यो फल नदिने हुन्छ। तर असल जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र बुझ्दछ र साँच्चै फल फलाउँछ, त्यसले छरिएको बिउबाट 100 गुणा 60 गुणा र 30 गुणा फसल फलाउँछ।
यीशुले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनु भयो।
स्वर्गको राज्य एउटा मानिस जस्तो हो, जसले आफ्नो खेतमा असल बिउ रोप्यो, तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो र गहुँका बीच बीचमा सामाहरू रोपेर गयो। जब बोट निस्केर त्यसमा दाना लागे तब सामा पनि देखा पर्यो।
घरका मालिकका कमाराहरूले आएर उसलाई भने, हजुर, के तपाईँले आफ्नो खेतमा असल बिउ रोप्नु भएको होइन? त्यहाँ सामा कहाँबाट आयो?
घरको मालिकले तिनीहरूलाई भन्यो, कुनै शत्रुले यसो गरेको हो। कमाराहरूले उसलाई भने, के हामी गएर ती बटुलौँ? तर उसले भन्यो, त्यसो नगर, नत्र त तिमीहरूले सामा उखेल्दा गहुँ समेत उखेली पठाउनेछौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देऊ। फसलको बेलामा कटनी गर्नेहरूलाई भन्नेछु, पहिले सामा उखलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख।
यीशुले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो।
स्वर्गको राज्य रायोको दाना जस्तो हो, जो एकजना मानिसले लगेर आफ्नो बारीमा रोप्यो। त्यो सबै बिउहरूमा सानो हुन्छ, तर जब बढ्छ तब त्यो सबै सागपातहरूभन्दा ठुलो हुन्छ र रुख नै भइहाल्छ। आकाशका चराचुरुङ्गीहरू आएर त्यसका हाँगाहरूमा गुण लाउँछन्।
उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो।
स्वर्गको राज्य खमीर जस्तो हो, जो एउटी स्त्रीले 10 किलोग्राम पिठोमा मिसाई र त्यो जम्मै खमीरले फुलिएर ठिक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।
यीशुले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। बिना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नु भएन। अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो।
म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।
तब उहाँ भिडलाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँका आएर भने,
खेतको सामा बारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्।
उहाँले तिनीहरूलाई जवाब दिनुभयो,
असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो, खेत संसार हो। असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ दियावलस हो। फसलको समय चाहिँ युगको अन्त्य हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्त्यमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्। जसको कान छ त्यसले सुनोस्। स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखेको गाडधन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाइराख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ र त्यो खेत किन्छ। फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो, त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो। स्वर्गको राज्य समुद्रमा हानेको एउटा जाल जस्तो पनि हो, जसमा हर किसिमका माछहरू पर्दछन्। अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले र बसेर असल जतिलाई भाँडाहरूमा जम्मा गरे र खराब जतिलाई बाहिर फाले। युगको अन्त्यमा यस्तै हुनेछ। स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्याउनेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्।
यीशुले सोध्नुभयो,
के तिमीहरूले यी सबै कुरा बुझ्यौ?
तिनीहरूले उहाँलाई जवाफ दिए,
बुझ्यौ।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो,
यसकारण स्वर्गका राज्यको शिक्षा पाएको हरेक सास्री एकजना घरको मालिक जस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना मूल्यवान सामानहरू बाहिर झिक्दछ।
यी दृष्टान्तहरू बताइसक्नु भएपछि यीशु त्यहाँबाट जानुभयो अनि आफ्नो सहरमा आएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्तो शिक्षा दिनुभयो कि छक्क परेर तिनीहरूले भने,
यिनलाई यो बुद्धि र अचम्मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्त भयो? के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाउँ मरियम र यिनका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा होइनन्? के यिनका बहिनीहरू सबै हामीहरू सँगसँगै छैनन् र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्त भयो?
अनि तिनीहरू उहाँसँग चिढिए, तर यीशुले तिनीहरूलाई भन्नुभयो,
अगम वक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।
अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरू गर्नु भएन।
मत्ती अध्याय 14।
त्यस बेला गालिल प्रदेशका शासक हेरोदले यीशुको कृति सुने। तिनले आफ्ना भारदारहरूलाई भने,
उनी बप्तिस्मा दिने योहन्ना हुन्, उनी मृतकबाट जीवित भएका छन्, यसै कारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्।
किनभने हेरोदले आफ्नो भाइ फिलिप की स्वास्नी हेरोदियासको खातिर योहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए। योहन्नाले हेरोदलाई यसो भनेका थिए,
तपाईँले तिनलाई स्वास्नीको रूपमा राख्नु उचित हुँदैन।
यसै कारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे। तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई। त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे। तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी,
बप्तिस्मा दिने यहुन्नाको शिर मलाई यही थालमा दिनुहोस्।
तब राजा शोकित भए, तापनि आफ्ना शपथ र अतिथिहरूको कारण तिनले त्यसै गर्ने हुकुम दिए र तिनले कारागारमा यहुन्नाको शिर काट्न लगाए। अनि उनको शिर थालमा ल्याएर त्यस ठिटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमा कहाँ ल्याए। त्यसपछि यहुन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर येशूलाई खबर दिए। जब येशूले यो सुन्नुभयो, उहाँ डुङ्गामा चढी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भिडले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठुलो भिडलाई देखि उहाँले तिनीहरूलाई टिठ्याउनु भयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँ कहाँ आए,
यो निर्जन ठाउँ छ र दिन ढलिसक्यो, भिडलाई बिदा दिनुहोस् र यिनीहरूले गाउँ गाउँमा गएर आफ्ना लागि खानेकुरा किनुन्।
तर येशूले तिनीहरूलाई भन्नुभयो,
तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खाना दियो।
तिनीहरूले उहाँलाई भने,
यहाँ हामीहरूसित 5 रोटी र 2 माछा मात्र छन्।
तब उहाँले भन्नुभयो,
ती म कहाँ ल्याओ।
उहाँले भिडलाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरुषहरू थिए। उहाँले भिडलाई विदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढी उहाँभन्दा पहिले पारिपट्टि जान लाउनुभयो। भिडलाई बिदा गरिसक्नु भएपछि उहाँ एक्लै प्रार्थना गर्न डाँडामा उक्लनुभयो। साँझ पर्दा उहाँ एक्लै त्यहाँ हुनुहुन्थ्यो, तर डुङ्गा त्यति बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढा पुगिसकेको थियो।
अनि हावा उल्टो बगेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो।
बिहान 3 बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरू कहाँ आउनुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे, तब डराएर तिनीहरूले भने,
यो त भूत हो,
र तिनीहरू डरले चिच्चाए। तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो,
साहस गर, म नै हुँ, न डराओ।
पत्रुसले उहाँलाई भने,
हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँका पानीमाथि आउने आज्ञा दिनुहोस्।
उहाँले भन्नुभयो,
आऊ।
पत्रुस डुङ्गाबाट ओर्लेर येशु कहाँ जानलाई पानीमाथि हिँड्न लागे, तर बतास जोडले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्चाएर भने,
हे प्रभु, मलाई बचाउनुहोस्।
तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो र तिनलाई भन्नुभयो,
ए अल्पविश्वासी, किन शङ्का गर्यौ?
जब उहाँहरू डुङ्गामा पस्नुभयो तब बतास थामियो। डुङ्गामा उनीहरूले उहाँलाई दण्डवत गरे र भने,
साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ।
पारी पुगेपछि उहाँहरू गनेसरेतको इलाकामा आइपुग्नुभयो। जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए र मानिसहरूले रोगीहरू सबैलाई उहाँ कहाँ ल्याए। तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊँ भने उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू निको भए।
मत्ती अध्याय 15।
यरुसलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशू कहाँ आए र भने,
तपाईँका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्नो हात धुँदैनन्।
उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू पनि किन आफ्ना परम्पराको खातिर परमेश्वरका आज्ञा भङ्ग गर्दछौ? किनभने परमेश्वरले भन्नुभएको छ, आफ्ना बाबु र आमाको आदर गर, र बाबु वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ त्यो चाहिँ निश्चय मारिनुपर्छ। तर तिमीहरू चाहिँ भन्दछौ, जसले आफ्ना बाबु वा आमालाई भन्छ, तपाईँले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो सो परमेश्वरलाई चढाइएको छ, त्यसले आफ्ना बाबुको आदर गर्नु पर्दैन। यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ। पाखण्डी हो, यसैयाले तिमीहरूका विषयमा ठिक्कै अगमवाणी बोले, यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्।
उहाँले मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो,
सुन र बुझ, जे मुखभित्र पस्दछ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर जे मुखबाट बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ।
यसपछि चेलाहरू आएर उहाँलाई भने,
के तपाईँलाई थाहा छ फरिसीहरू तपाईँका कुरा सुनेर चिडिएका छन्?
तर उहाँले भन्नुभयो,
स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नु भएको हरेक बोट उखेलिनेछ। तिनीहरूलाई छोडिदेऊ, ती अन्ध अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्याओ भने ती दुवै खाल्लोमा पर्नेछन्।
पत्रुसले उहाँलाई भने,
हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्।
उहाँले भन्नुभयो,
के तिमीहरू पनि अझै अबुझ छौ? के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्छ त्यो पेटमा गइहाल्छ र बाहिर निस्किहाल्छ, तर जुन कुराहरू मुखबाट बाहिर आउँछन् ती हृदयबाट निस्कन्छन् र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झुटो गवाई र निन्दा बाहिर निस्कन्छन्। यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्, तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।
तब येशू त्यहाँबाट निस्कनुभयो र टुरोस र सिदोनका इलाकातिर जानुभयो। त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागि,
हे प्रभु दाऊदका पुत्र, ममाथि दया गर्नु, मेरी छोरीलाई भूतले साबिसत आएको छ।
येशूले त्यसलाई केही जवाब दिनु भएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्ती गरे,
यसलाई विदा गर्नुहोस्, किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहेछ।
उहाँले भन्नुभयो,
म इसरायल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाइएको हुँ।
तर त्यो स्त्री आएर उहाँको अघि घोट्टो परी र भनी,
हे प्रभु मलाई सहायता गर्नुहोस्।
उहाँले भन्नुभयो,
बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन।
त्यसले भनी,
हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबलबाट झरेका टुक्रा टाक्री खान्छन्।
तब येशूले त्यसलाई जवाब दिनुभयो,
ए नारी, तिम्रो विश्वास ठुलो रहेछ, तिमीले इच्छा गरे बमोजिम तिमीलाई होस्।
त्यसकी छोरी त्यही घडी निको भइहाली। येशू त्यहाँबाट निस्केर गालिल समुद्रको किनार भएर जानुभयो र पहाडमाथि उक्लेर त्यहाँ बस्नुभयो। तब ठुला ठुला भिड उहाँ कहाँ आए र तिनीहरूले साथमा ल्याएका लङ्गडा लुला अन्धा गुङ्गा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो। यहाँसम्म कि गुङ्गाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गडा हिँडेका र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे र तिनीहरूले इसरायलका परमेश्वरको महिमा गरे। तब येशूले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो,
म यस भिडलाई छिट्याउँछु किनभने यिनीहरू मसँग रहेका आज 3 दिन भयो अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्न, नत्र त तिनीहरू बाटोमा लखतरान होलान्।
चेलाहरूले उहाँलाई भने,
यस्तो ठुलो भिडलाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने?
येशूले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूसित कतिवटा रोटी छन्?
तिनीहरूले भने,
7 वटा रोटी र केही ससाना माछा छन्।
उहाँले भिडलाई भुइँमा बस्ने आज्ञा दिनुभयो। उहाँले ती 7 रोटी र माछा लिएर धन्यवाद चढाउनु भएपछि बाँचेर चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले मानिसहरूलाई दिए। तिनीहरू सबैले खाए र तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 7 डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू 4,000 पुरुषहरू थिए। तब भिडलाई विदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्नुभयो र मगादानको इलाकातिर जानुभयो।
मत्ती अध्याय 16।
फरिसीहरू र सदुकीहरू आए र उहाँलाई जाँच गर्न स्वर्गबाट एउटा चिन्ह देखाइदिने उहाँसँग माग राख्यो। तर उहाँले तिनीहरूलाई जवाब दिनुभयो,
साँझ परेपछि तिमीहरू भन्छौ भोलि दिन राम्रो हुने रहेछ किनकि आकाश रातो छ, बिहान चाहिँ भन्छौ आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुन्छ छुट्याउन जान्दछौ तर समयका चिन्हको अर्थ खोल्न सक्दैनौ।
दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ तर योनाको चिन्ह बाहेक अरू चिन्ह त्यसलाई दिइने छैन।
अनि तिनीहरूलाई छोडेर उहाँ जानुभयो। चेलाहरू पारिपट्टि आइपुग्दा तिनीहरूले रोटी ल्याउन बिर्सेछन्। येशूले तिनीहरूलाई भन्नुभयो,
ध्यान देऊ फरिसी र सदुकीहरूको खमिरबाट होसियार रहो।
तिनीहरूले आपसमा बहस गर्न लागे,
हामीहरूले रोटी ल्याएनौ र उहाँले यसो भन्नुभएको होला।
येशूले यो थाहा पाएर भन्नुभयो,
ए अल्पविश्वासी हो, तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ? के तिमीहरू अझै बुझ्दैनौ? 5,000का निम्ति 5 रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ अनि 4,000का निम्ति 7 रोटी र कति डाला तिमीहरूले बटुलेका थियौ?
मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइन भने तिमीहरू किन बुझ्दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होसियार रहो।
तब तिनीहरूले बुझे कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होसियार रहनु भन्नुभएको रहेछ। यीशु कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो,
मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्?
तिनीहरूले जवाब दिए,
कसैले बत्तिस्मा दिने योहन्ना, कसैले एलिया र कसैले एर्मिया वा अगमवक्ताहरू मध्ये कुनै एकजना हुन् भनी भन्छन्।
उहाँले तिनीहरूलाई सोध्नुभयो,
तिमीहरू के भन्छौ, म को हुँ?
सिमोन पत्रुसले जवाब दिए,
तपाईँ ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।
येशूले तिनलाई भन्नुभयो,
योनाको छोरो सिमोन, तिमी धन्य हौ, किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म मेरो मण्डली एक चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु, जे तिमीले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ र जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ।
उहाँ ख्रीष्ट हुनुहुन्छ भने कसैलाई नभन्नु भने येशूले चेलाहरूलाई कडा आज्ञा दिनुभयो। उहाँ कसरी यरुसलेममा जानुपर्छ र धर्मगुरु र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भने उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे,
परमेश्वरले यसो नगरुन् प्रभु, तपाईँमाथि यस्तो कहिल्यै हुने छैन।
तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो,
ए शैतान, मेरो सामुन्नेबाट हटिजा, त मेरो निम्ति बाधा होस्, किनभने त परमेश्वरका कुरामा होइन तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्।
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ। सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्ने छैनन्।
मत्ती अध्याय 17।
यसको छ दिनपछि येशूले पत्रुस, याकुब र तिनका भाइ यूहन्नालाई आफूसँग एउटा उच्च पहाडमाथि अलग्गै लैजानुभयो। तिनीहरूका सामुन्ने उहाँको रूप परिवर्तन भयो, उहाँको चेहरा सूर्य झैँ चम्क्यो
र उहाँका वस्त्र प्रकाश झैँ सेता भए, अनि मोसा र एलिया उहाँसँग बातचित गरिरहेका देखा परे।
पत्रुसले येशूलाई भने,
हे प्रभु, हामी यहाँ भएको असल छ, तपाईँको इच्छा भए म यहाँ तीनवटा वासस्थान बनाउनेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति।
तिनी बोल्दा बोल्दै चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो र त्यस बादलबाट एउटा आवाज आयो,
यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन।
जब चेलाहरूले यो सुने तब तिनीहरू अति भयभीत भएर घुप्टो परे। तर येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो,
उठ, न डराओ।
जब तिनीहरूले आफ्ना आँखा उचाले येशू बाहेक तिनीहरूले अरू कसैलाई देखिनन्।
जब उहाँहरू पहाडबाट ओर्लदै हुनुहुन्थ्यो येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो,
जबसम्म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्दैन तबसम्म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्नु।
अनि चेलाहरूले उहाँलाई येशू भनेर सोधे,
तब किन शास्त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्छन्?
उहाँले तिनीहरूलाई भन्नुभयो,
एलिया साँच्ची नै आउँछन् र तिनले सबै कुरा फेरि सच्याउनेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया अघि नै आएका छन् अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्ट भोग्नु पर्नेछ।
तब उहाँले बप्तिस्मा दिने यहुन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको हो भने चेलाहरूले बुझे। तब उहाँहरू भिड भएको ठाउँमा आउनुभएपछि एकजना मानिसले उहाँको सामु आई घुँडा टेकेर भन्यो,
प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्यसलाई छारे रोग लागेको छ र ठुलो कष्ट भोग्दैछ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्छ। मैले त्यसलाई तपाईँका चेलाहरू कहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।
तब येशूले भन्नुभयो,
ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्म मैले तिमीहरूलाई सहनु? त्यसलाई यहाँ म कहाँ ल्याओ?
येशूले त्यसलाई हकार्नुभयो र भूतात्मा त्यसबाट निस्किगयो। त्यो केटो तुरुन्तै निको भयो। तब चेलाहरूले येशूका पुत्रमा आएर भने,
हामीहरूले त्यसलाई किन निकाल्न सकेनौ?
उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा रायोको दाना जति विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने त्यो हटिजानेछ र तिमीहरूका निम्ति केही असम्भव हुने छैन। तापनि यस किसिमको भूत चाहिँ प्रार्थना र उपवास बिना निक्लदैन।
उहाँहरू गालिलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो,
मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिनिए छ अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।
अनि तिनीहरू अत्यन्त दुखित भए। जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्दिरको कर उठाउनेहरूले पत्रुस कहाँ आएर भने,
के तिमीहरूका गुरुले तिरो तिर्दैनन्?
तिनले भने,
हो, तिर्नुहुन्छ।
पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्नुभयो,
सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले महसुल वा कर कोबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि अरूहरूबाट?
अरूहरूबाट,
पत्रुसले जवाब दिए। येशूले तिनलाई भन्नुभयो,
उसो भए छोराहरूले त छुट पाएका रहेछन्, तर तिनीहरू हामीबाट नचिडिउन् भन्ने हेतुले समुद्रमा गएर बल्छी हान र पहिले परेको माछा ल्याऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ, त्यो लगेर तिम्रो र मेरो निम्ति तिनीहरूलाई देऊ।
मत्ती अध्याय 18।
त्यही समय चेलाहरू येशू कहाँ आएर सोधे,
स्वर्गको राज्यमा सबैभन्दा महान को हो?
उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो र भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्ता भएनौ भने कहिल्यै ईश्वरको राज्यमा पस्ने छैनौ। जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही ईश्वरको राज्यमा सबैभन्दा महान हुनेछ। जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ। तर जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एकजनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठुलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ। पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्कार। पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ। तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ। दुवै हात वा दुवै खुट्टा साथ अनन्त आगोमा फालिनु भन्दा त बरु लुलो वा लङ्गोड भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखा साथ नरकको आगोमा फालिनु भन्दा त बरु कानो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। होसिया रहो, तिमीहरूले यी सानहरूमध्ये एकजनालाई पनि हेला नगर, किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्छन्, किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। तिमीहरू के विचार गर्छौ? कोही मानिसका 100 भेडामा एउटा भड्किएर गयो भने उसले 99 छोडेर पर्वत हुँदो गएर त्यस भड्किएर जाने एउटालाई खोजी गर्न जाँदैन र यदि उसले त्यसलाई भेटायो भने साँच्चै म तिमीहरूलाई भन्दछु ती भड्किएर नजाने 99 भन्दा त्यस एउटाको लागि ऊ बढी रमाउनेछ। यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्छा छ कि यी सानाहरूमध्ये एकजना पनि नष्ट नहोस्। तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने तिम्रो भाइ आफ्नो भयो, तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुईजनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्येक कुरा पक्का होस्। यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने मण्डलीलाई भन। त्यसले मण्डलीको बात पनि सुन्न इन्कार गर्यो भने त्यो तिम्रो लागि विधर्मी र कर उठाउने सर होस्। साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूले पृथ्वीमा जे बाँध्छौ त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फोकाउँछौ त्यो स्वर्गमा फोकाइनेछ। फेरि म तिमीहरूलाई भन्दछु पृथ्वीमा तिमीहरू मध्ये दुईजना कुनै कुरामा सहमत भई केही माग्यौ भने त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, किनकि जहाँ दुई कि तीनजना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूका माझमा हुनेछु।
तब उहाँ कहाँ आएर पत्रुसले भने,
प्रभु मेरो भाइले कतिपल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने के 7 पल्टसम्म?
येशूले तिनलाई भन्नुभयो,
म तिमीलाई भन्दछु 7 पल्ट होइन तर 70 गुणा 7 पल्ट। यसै कारण स्वर्गको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे। जब तिनले हिसाब लिन लागे 10,000 सुनका सिक्का ऋण लिने एकजना तिनी कहाँ ल्याइयो, तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका स्वास्नी र छोराछोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए। तब त्यस नोकरले घुँडा टेकी तिनका पाउमा परेर भन्न लाग्यो, मालिक ममाथि धैर्य गर्नुहोस् म तपाईँको सबै ऋण चुकाउनेछु। तब त्यस नोकरका मालिकले टिठ्याएर त्यसलाई छोडिदिए र त्यसको ऋण माफी गरिदिए। तर त्यस नोकरले निस्केर जाँदा आफ्नो सङ्गी नोकरहरूमध्ये एकजनालाई भेट्यो जो त्यसको 100 चाँदीका सिक्काको ऋण थियो। उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, तेरो ऋण तिरिहाल। तर त्यसको सङ्गी नोकरले घोप्टो पारेर त्यसलाई बिन्ती गर्यो, ममाथि धैर्य गर म तिमीलाई सबै तिरिदिनेछु। तर त्यो मानेन र गएर ऋण नतिरुन्जेलसम्म उसलाई झ्यालखानमा हालिदियो। त्यसका सङ्गी नोकरहरूले यी सब देखे र तिनीहरू अति दुखित भए। तिनीहरूले गएर यी सब घटना आफ्ना मालिकलाई बताइदिए। तब मालिकले त्यस नोकरलाई आफू कहाँ बोलाएर भने, ए दुष्ट नोकर, तैँले मसँग बिन्ती गरिस् र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ। मैले तँमाथि दया गरे झैँ तैँले पनि तेरो सँगै नोकरमाथि दया गर्नुपर्ने थिएन। तब त्यसका मालिकले क्रुद्ध भएर त्यसलाई सबै ऋण नतिरुन्जेल दण्ड दिनेहरूका हातमा सुम्पिदिए। तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।
मत्ती अध्याय 19।
यी कुरा बोल्नु भएपछि येशु गालिलबाट यर्दन पारी यहुदाको इलाकातिर जानुभयो। ठूला भीडहरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो। फरिसीहरू उहाँ कहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे,
के कसैले कुनै कारण स्वास्नीसँग विवाह विच्छेद गर्न उचित छ?
तर उहाँले भन्नुभयो,
के तिमीहरूले पढेका छैनौ कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनु भयो र भन्नुभयो, यसै कारण मानिसले आफ्ना बाबु र आमालाई छोडेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ र ती दुईजना एउटै शरीर हुनेछन्। ती अब दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्।
तिनीहरूले उहाँलाई भने,
मोसाले किन विवाह विच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?
उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोसाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन। म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारण बाहेक आफ्नी स्वास्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागेकीलाई विवाह गर्छ त्यसले पनि व्यभिचार गर्दछ।
चेलाहरूले उहाँलाई भने,
लोग्ने स्वास्नीको यस्तै सम्बन्ध हो भने त विवाह नगर्नु नै असल हुनेछ।
यीशुले तिनीहरूलाई जवाब दिनुभयो,
सबै मानिसले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले मात्र सक्छन् जसलाई यो दिइएको छ। किनकि कोही जन्मदै नपुंसक हुन्छन्, कति चाहिँ मानिसले बनाएका नपुंसक हुन्छन्, कति चाहिँ आफैले आफैलाई स्वर्ग राज्यको निम्ति नपुंसक बनाउँछन्। जसले यो ग्रहण गर्न सक्छ त्यसले त्यो ग्रहण गरोस्।
यीशुले बालकहरूमाथि हात राखी प्रार्थना गरिदिउन् भनी मानिसहरूले तिनीहरूलाई उहाँ कहाँ ल्याए, अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए। तर यीशुले भन्नुभयो,
बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो।
अनि बालकहरूमाथि हात राख्नु भएपछि उहाँ त्यहाँबाट जानुभयो। उहाँका आएर एकजनाले भने,
हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ?
उहाँले तिनलाई भन्नुभयो,
असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर।
तिनले उहाँलाई भने,
कुन कुन चाहिँ?
यीशुले भन्नुभयो,
तैले हत्या नगर्नु, तैले व्यभिचार नगर्नु, तैले चोरी नगर्नु, तैले झुटो गवाही नदिनु, आफ्ना आमा बाबुको आदर गर्नु र आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु।
ती जवान मानिसले उहाँलाई भने,
यी सब त मैले पालन गरेकै छु, अब ममा के कमी छ?
यीशुले तिनलाई भन्नुभयो,
तिमी सिद्ध हुन चाहन्छौ भने गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर म पछि लाग।
जब ती जवान मानिसले यो कुरा सुने तिनी दुखित भएर गइहाले, किनकि तिनको धेरै धन सम्पत्ति थियो। अनि यीशुले आफ्ना चेलाहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, स्वर्गको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ।
फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।
यो सुनेर चेलाहरू अति आश्चर्य मानिस सोधे,
तब कसले उद्धार पाउन सक्छ?
यीशुले तिनीहरूमाथि दृष्टि लगाए, भन्नुभयो,
मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।
तब पत्रुसले उहाँलाई भने,
हेर्नुहोस्, हामीले त सबै थोक छोडेर तपाईँको पछि लागेका छौँ, हामीले चाहिँ के पाउनेछौँ?
यीशुले तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ र इसरायलका बाह्र कुलमाथि इन्साफ गर्नेछौ।
हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी बहिनी अथवा बाबु वा आमा वा छोराछोरी वा जग्गा जमिन छोडेको छ, त्यसले 100 गुणा पाउनेछ र अनन्त जीवनको अधिकार पाउनेछ। तर धेरै जो पहिला छन् पछि पर्नेछन्, र पछि हुनेहरू चाहिँ पहिला हुनेछन्।
मत्ती अध्याय 20।
स्वर्गको राज्य जमिनको एकजना मालिक जस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो। खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दाखबारीमा पठायो। जब ऊ 9 बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो र उसले तिनीहरूलाई भन्यो, तिमीहरू पनि दाखबारीमा जाओ र जे उचित छ म तिमीहरूलाई दिनेछु। अनि तिनीहरू गए। फेरि उसले 12 बजेतिर र 3 बजेतिर बाहिर निस्केर त्यसै गर्यो।
उसले 5 बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेटायो र तिनीहरूलाई भन्यो, तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?
तिनीहरूले उसलाई भने, कसैले हामीलाई ज्यालामा लगाएको छैन। उसले तिनीहरूलाई भन्यो, तिमीहरू पनि दाखबारीमा जाओ। जब साँझ पर्यो, तब दाखबारीको मालिकले
आफ्नो कर्मचारीलाई भन्यो, खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला दियो। 5 बजे काममा लागेकाहरू आए र तिनीहरू हरेकले पुरा दिनको ज्याला पायो। जब पहिला ज्यालामा लागेकाहरू आए तब तिनीहरूले बढ्ता नै पाउँला भन्ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्याला पायो। ज्याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। तिनीहरू भन्न लागे, यी पछिल्लाहरूले 1 घन्टा मात्र काम गरे, तर तपाईँले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरू सरह तुल्याउनु भएको छ। तर उसले तिनीहरूमध्ये एकजनालाई जवाफ दियो, मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैन, के तिमीले मसँग पुरा 1 दिनको ज्यालामा काम गर्ने कबुल गरेका होइनौ? तिम्रो पाउने ज्याला लिएर जाऊ, यस पछिल्लालाई पनि तिमीलाई दिए जति म दिन चाहन्छु। मेरो जति छ त्यो म आफूले चाहे जस्तो गर्न सक्दिनँ र मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्।
यरुसलेमतिर जाँदै हुनुहुँदा येशूले 12 चेलाहरूलाई अलग्ग लगेर बाटोमा तिनीहरूलाई भन्नुभयो,
हामी यरुसलेमतिर जाँदैछौँ, अब मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मृत्युदण्डको दोषी ठहराउनेछन्।
उसलाई गिल्ला गर्न, कोर्ला लाउन र क्रुसमा टाँग्न भनी तिनीहरूले उसलाई अन्य जातिहरूका हातमा सुम्पनेछन् र तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।
तब जप्तियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन्। उहाँले तिनलाई सोध्नुभयो,
तिमी के चाहन्छौ?
तिनले उहाँलाई भनिन्,
आज्ञा गर्नुहोस् र तपाईँको राज्यमा मेरा यी 2 छोराहरूमध्ये एउटा तपाईँको दाहिने हातपट्टि र अर्को तपाईँको देब्रे हातपट्टि बस्न पाउन्।
तर येशूले जवाब दिनुभयो,
तिमीहरू के मागिरहेछौ सो जान्दैनौ, जुन कचौरा मैले पिउन लागेको छु के त्यो तिमीहरू पिउन सक्छौ?
तिनीहरूले भने,
सक्छौ।
उहाँले भन्नुभयो,
मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन् जसका निम्ति मेरा पिताले तयार गरिसक्नु भएको छ।
यो सुनेर 10 जना ती 2 भाइसँग रुष्ट भए, तर येशूले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो,
तिमीहरूलाई थाहा नै छ कि अन्य जातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन् र ठुला ठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। तिमीहरूका बीचमा यस्तो हुने छैन, तर जो तिमीहरूमा ठुलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको सेवक हुनुपर्छ।
जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको कमारो हुनुपर्छ।
जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मूल स्वरूप आफ्नो प्राण दिन आयो।
उहाँहरू यरिहोबाट जाँदै गर्नुहुँदा एउटा ठुलो भिड उहाँको पछि लाग्यो। बाटोको छेउमा बसिरहेका 2 जना अन्धाहरूले येशू त्यो बाटो जाँदै हुनुहुन्छ भन्ने सुनेर येशू भनी चिच्चाए,
हे प्रभु दाऊदका पुत्र, हामी माथि दया गर्नुहोस्।
भिडले तिनीहरूलाई चुप लाग भनी हप्कायो, तर तिनीहरू येशू भन्दै झन्साहरू कराए,
हे प्रभु दाऊदका पुत्र, हामी माथि दया गर्नुहोस्।
तब येशू अडिनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो,
तिमीहरू के चाहन्छौ, म तिमीहरूका निम्ति के गरिदिऊ?
तिनीहरूले उहाँलाई भने,
हे प्रभु हाम्रो आँखा खोलिदिनुहोस्।
येशूले टिठाएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे।
मत्ती अध्याय 21।
जब उहाँहरू यरुसलेमको नजिक जैतुन डाँडाको बेतफागेमा आइपुग्नुभयो तब येशूले 2 जना चेलाहरूलाई येशू भनेर पठाउनुभयो,
तिमीहरू सामुनेको गाउँमा जाओ, त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछिटो बाँधिएका भेट्टाउनेछौ, तिनलाई फुकाएर म कहाँ ल्याओ? कसैले तिमीहरूलाई केही भन्यो भने प्रभुलाई यिनको जरुरत छ भन्नु र त्यसले तुरुन्तै यी पठाइदिनेछ।
अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस् भनेर यो भएको हो।
सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमी कहाँ आउँदै छन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा एउटा बछडामाथि।
तब चेलाहरू गए र येशूले तिनीहरूलाई अराए बमोजिम गरे। तिनीहरूले गधा र त्यसको बच्चा ल्याए र तीमाथि आफ्ना लुगा फाटा ओछ्याए र उहाँ त्यसमाथि बस्नुभयो। भिडमा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए र अरूहरूले रुखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। उहाँको अघि र पछि लागेका भिड यसो भन्दै कराए,
दाउदका पुत्रलाई होसन्ना, धन्यवाद जो परम प्रभुको नाउँमा आउनुहुन्छ, परम धाममा होसन्ना।
जब उहाँ यरुसलेममा प्रवेश गर्नुभयो, सारा शहरमा हलचल मचियो। मानिसहरूले सोध्न लागे,
यिनी को हुन्?
भिडका मानिसहरूले जवाब दिए,
यिनी गालिलको नासरतबाट आएका अगमवक्ता येशु हुन्।
येशु परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किन बेच गर्ने सबैलाई धपाउनु भयो र पैसा साट्नेहरूका टेबल र परेवा बेच्नेहरूका आसन पल्टाइदिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
यो लेखिएको छ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ, तर तिनीहरूले यसलाई डाकुरको अड्डा बनाएका छौ।
अन्धा र लङ्गडाहरू मन्दिरमा उहाँ कहाँ आए र उहाँले तिनीहरूलाई निको पार्नुभयो। तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मका काम देखे र केटाकेटीहरूले मन्दिरमा भन्दै चिच्याएका सुने, तब तिनीहरू क्रोधित भए र तिनीहरूले उहाँलाई भने,
सुन्दैछौ तिनीहरूले के भनिरहेका छन्?
तब येशूले तिनीहरूलाई भन्नुभयो,
हो सुन्दैछु, के तिमीहरूले पढेका छैनौ? शिशुहरू र दुधे बालहरूका ओठबाट तपाईँले पूर्ण प्रशंसा निकाल्नु भएको छ।
तब तिनीहरूलाई छोडेर उहाँ सहरबाट निस्कि बेथानियामा गई त्यहाँ बास बस्नुभयो। बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनु भयो। बाटोको किनारमा उहाँले एउटा अन्जिरको बोट देख्नुभयो। उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पात बाहेक अरू केही पाउनु भएन। तब उहाँले त्यसलाई भन्नुभयो,
अब उपरान्त तमा कहिल्यै फल नफलोस्।
र त्यो अन्जिरको रुख तुरुन्तै ओइलाइहाल्यो। यो देखेर चेलाहरूले अचम्म मानेर भने,
यो अन्जिरको बोट कसरी तुरुन्तै ओइलाइहाल्यो?
येशूले जवाब दिएर तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमा विश्वास छ र कहिल्यै शङ्का गरेनौ भने अन्जिरको बोटलाई जे गरियो त्यति मात्र होइन, तर यस डाँडालाई पनि उखेलिएर समुद्रमा खस भन्यो भने सो हुनेछ। विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।
उहाँ मन्दिरमा प्रवेश गर्नुभयो अनि उहाँले शिक्षा दिनुहुँदा मुख्य पुजारीहरू र जनताका धर्मगुरुहरू उहाँ कहाँ आए र भने,
कुन अधिकारले तिमी यी कामहरू गर्छौ र कसले तिमीलाई यो अधिकार दियो?
येशूले तिनीहरूलाई जवाब दिनुभयो,
म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, मलाई त्यसको उत्तर दिऊ भने म कुन अधिकारले यी काम गर्दछु सो तिमीहरूलाई बताउनेछु। युहन्नाको बप्तिस्मा कहाँबाट भयो, स्वर्गबाट कि मानिसहरूबाट?
तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे।
स्वर्गबाट भनौ भने तिनले उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ भन्नेछन्, तर मानिसहरूबाट भनौ भने हामीलाई मानिसहरूको डर छ, किनभने सबैले योहन्नालाई अगमवक्ता हुन् भनी मान्छन्।
यसकारण तिनीहरूले येशूलाई जवाब दिए,
हामीलाई थाहा छैन।
उहाँले तिनीहरूलाई भन्नुभयो,
म पनि कुन अधिकारले यी काम गर्दछु सो तिमीहरूलाई भन्दिन। तिमीहरू के विचार गर्दछौ? एकजना मानिसका दुई छोरा थिए। उसले पहिलो कहाँ आएर भन्यो, छोरो, गएर आज दाख बारीमा काम गरिदे। त्यसले जवाफ दियो, म जान्न, तर पछिबाट पछुताएर गयो। दोस्रा कहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, म जान्छु,
तर गएन। अब यी दुईमा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो?
तिनीहरूले जवाब दिए,
पहिलो चाहिँले।
येशूले तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। किनकि युहन्ना तिमीहरू कहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चाताव गरेनौ अनि उनीमाथि विश्वास गरेनौ। अर्को दृष्टान्त सुन, कोही एकजना गृहस्थी थिए जसले एउटा दाखबारी लगाए र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे। जब फलको समय नजिक आयो, उनले मोहीहरू कहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए। तर मोहीहरूले उनका नोकरहरूलाई समाति एउटालाई पिटे, अर्कोलाई मारे र अर्कालाई ढुङ्गाले हाने। फेरि उनले अघिको भन्दा बढी नोकरहरू पठाए र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे। मेरो छोरालाई त तिनीहरूले आदर गर्लान् भन्ने सोचेर अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरू कहाँ पठाए। तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, यो त उत्तराधिकारी हो, आओ त्यसलाई मारौँ र त्यसको उत्तराधिकार हात पारौँ। तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे। यसकारण जब दाखबारीका मालिक आउँछन्, तब उनले ती मोहीहरूलाई के गर्लान्?
तिनीहरूले उहाँलाई भने,
उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन् र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन् जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।
येशूले तिनीहरूलाई भन्नुभयो,
के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही चाहिँ कुनाको सिरी ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ। यसै कारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यसको फल फलाउँछ। यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्छ यसले त्यसलाई किच्नेछ।
जब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्टान्त सुने, तब तिनीहरू केही विषयमा उहाँले यो भन्नुभएको हो भन्ने बुझे। तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भीडसँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन् भनी ठान्थे।
मत्ती अध्याय 22।
येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो,
स्वर्गको राज्यलाई एकजना राजासँग तुलना गर्न सकिन्छ जसले आफ्नो छोराको विवाह भोज तयार गरे र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्। फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा मोटा पशुहरू मारिएका छन् र सब चिजहरू तयार छन्, विवाह भोजमा आउनुहोस्। तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे। बाँकी चाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। तब राजा क्रोधित भए र आफ्ना फौजहरू पठाइकन ती हत्याराहरूलाई नाश गरे र तिनीहरूको सहर जलाइदिए। तब तिनले आफ्ना नोकरहरूलाई भने, विवाह भोज तयार छ तर निम्त्याएकाहरू योग्य भएनन्, यसकारण तिमीहरू सडकहरूमा जाओ र जतिलाई भेटाउँछौ तिनीहरूलाई विवाह भोजमा निम्तो देऊ।
तब ती नोकरहरूले सडकहरूमा गएर भेटाएका सबैलाई, दुष्ट र असल दुवैलाई जम्मा गरे र विवाह घर पाहुनाहरूले भरियो।
तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोसाक नलगाएको एउटा मानिसलाई देखे। तिनले त्यसलाई सोधे, मित्र, विवाहको पोसाक नपहिरी तिमी कसरी यहाँ भित्र आयौ? त्यो निरुत्तर भयो।
तब राजाले सेवकहरूलाई भने, त्यसका हात खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्,
किनभने बोलाइएका धेरै छन् तर चुनिएका थोरै छन्।
तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँ कहाँ पठाए। तिनीहरूले भने,
हे गुरुज्यू, हामी जान्दछौँ तपाईँ सत्य हुनुहुन्छ र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ र तपाईँ कसैको भय मान्नुहुन्न किनकि तपाईँ मानिसहरूका मुख हेरेर काम गर्नुहुन्न। यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?
तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो,
पाखण्डी हो, तिमीहरू मलाई किन जाँच्दछौ? कर तिर्ने सिक्का मलाई देखाऊ।
अनि तिनीहरूले उहाँ कहाँ एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो,
यो चित्र कसको हो अनि कसको नाउँ खोपिएको छ?
तिनीहरूले उहाँलाई भने,
कैसरको।
तब उहाँले तिनीहरूलाई भन्नुभयो,
यसकारण जे कैसरका हुन् ती कैसरलाई देऊ र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देऊ।
यो सुनेर तिनीहरू चकित भए र उहाँलाई छोडेर गइहाले। मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँ कहाँ आए र तिनीहरूले उहाँलाई यो प्रश्न गरे,
गुरुज्यू, मूसाले भनेका छन् कोही मानिस निसन्तान मर्यो भने उसको भाइ चाहिँले दाजुकी पत्नीलाई विवाह गरेर दाजुको सन्तान खडा गर्नुपर्छ। हाम्रा बीचमा 7 दाजुभाइ थिए। जेठाले विवाह गरेपछि ऊ मर्यो र सन्तान नभएकोले उसको भाइको निम्ति स्वास्नी छोडेर गयो। उसै गरी माहिलाले र साहिलाले पनि र 7 सम्मले त्यसै गरे। तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती 7 मध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिए।
येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
तिमीहरू भ्रममा परेका छौ किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन् न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन्। तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ त्यो तिमीहरूले पढेका छैनौ?
म अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।
यो सुनेर भीडहरू उहाँको शिक्षामा छक्क परे। उहाँले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँ कहाँ भेला भए। तिनीहरूमध्ये एकजना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे,
गुरुज्यू, व्यवस्थामा महान आज्ञा कुन हो?
उहाँले तिनलाई भन्नुभयो,
तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।
जब फरिसीहरू भेला भएका थिए तब येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो,
क्रिस्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो?
तिनीहरूले उहाँलाई भने,
दाउदका पुत्र।
उहाँले तिनीहरूलाई भन्नुभयो,
त्यसो भए दाउदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भने कसरी पुकार्न सक्छन्? उनी भन्छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरा दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैताला मुनि राख्दिन। यदि दाउदले उसलाई प्रभु भन्दछन् भने ऊ कसरी तिनको पुत्र हुन्छ र?
अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन।
मत्ती अध्याय
23। तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो,
शास्त्रीहरू र फरिसीहरू मूसाको आसनमा बस्दछन्, यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन् तर त्यस अनुसार गर्दैनन्। तिनीहरूले गरौँ र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका कानमा राखिदिन्छन्, तर तिनीहरू आफै चाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्। तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्,
किनभने तिनीहरू आफ्ना निधार र नाडीका व्यवस्थापत्री ठुला बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लम्ब्याउँछन्। भोजहरूमा तिनीहरू सम्मानका स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्। बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेका रुचाउँछन्। तर तिमीहरूलाई कसैले गुरुज्यू नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ र तिमीहरू चाहिँ सबै दाजुभाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ। तिमीहरूलाई कसैले मालिक नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक कृष्ण नै हुनुहुन्छ। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्दछौ न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्छौ र लामो लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चाहर्दछौ र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँछौ। धिक्कार तिमीहरूलाई अन्धा अगुवा हो जसले भन्दछौ कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरका सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ। मूर्ख र अन्धा हो कुन चाहिँ ठुलो हो, सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदा चाहिँ शपथले बाँधिनेछ। ए अन्धा हो कुन चाहिँ ठुलो हो, भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिका सबै थोकको शपथ खान्छ। मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र बास गर्नुहुनेको शपथ खान्छ। स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू पुदिना र सुप र जिराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात् न्याय दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्ने थियो अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्ने थियो। अन्धा अगुवा हो तिमीहरू भुसुन्नु चाल्दछौ तर उँटलाई चाहिँ निली हाल्दछौ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा होस्। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू चुन लाइराखेका च्यानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन् तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामान्य धर्मी देखा पर्दछौ तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू अगम वक्ताका च्यानहरू बनाउँछौ र धर्मीका स्मारकलाई सिँगार्छौ र भन्दछौ हामी आफ्ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बहाउनमा उनीहरूसँग सहभागी हुने थिएनौ। यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। सर्पहरू साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? यस कारण म तिमीहरूका अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरू मध्ये कतिजनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्नेछौ र कतिजनालाई आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर सहर हुँदो सताउनेछौ। पृथ्वीमा बगाइएका सब धर्मीजनको रगत, निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याहाका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र स्थान र वेदीका बीचमा हत्या गर्यौ, सो तिमीहरूकै टाउकोमा पर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। ए यरुसलम, ए यरुसलम, त जसले अगमवक्ताहरूलाई मार्ने र तहाँ कहाँ पठाएकाहरूलाई ढुङ्गाले हान्ने,
जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे, तर तैले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ, किनभने म तिमीहरूलाई भन्दछु परम प्रभुको नाउँमा आउने धन्यका हुन्, नभनेसम्म तिमीहरूले मलाई देख्ने छैनौ।
मत्ती अध्याय 24।
त्यसपछि येशु मन्दिरबाट निस्केर जान लाग्नु हुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउनु भनी उहाँको नजिक आए, तर उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूले यी सब देख्छौ होइन त? साँच्चै म तिमीहरूलाई भन्छु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन, प्रत्येक भत्काएर फालिनेछ।
येशु जैतुन डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँका आएर सोधे,
हामीलाई भन्नुहोस् यी कुरा कहिले हुनेछन् र तपाईँको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?
तब येशूले तिनीहरूलाई जवाब दिनुभयो,
होसियार रह, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म ख्रिस्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ, नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यति नै बेला हुँदैन, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्प हुनेछन्, तर यी सब त प्रसव वेदनाको सुरु मात्र हो।
तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरैजना भड्केर जानेछन् र ठेस खानेछन् र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ।
धेरै झुट्टा गम्बक्ताहरू खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ, तर आखिर समय स्थिर रहने चाहिँ बचाइनेछ। अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाईको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। यसकारण जब तिमीहरूले दानियल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणी थोक पवित्र स्थानमा खडा भएको देखौला,
पाठकले बुझोस्,
तब यहुदियामा हुनेहरू पहाडतिर भागुन्, कौशीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरुन्, खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआउन्। हाय गर्भवतीहरू र दुध खुवाउनेहरूलाई ती दिनमा, तर हिउँदमा वा सवातमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर,
किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।
ती दिन घटाइएका भए कोही मानिस बाँच्न सक्ने थिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।
तब तिमीहरूलाई कसैले हेर ख्रिस्ट यहाँ छन् कि त्यहाँ छन् भन्यो भने विश्वास नगर, किनकि झुट्टा ख्रिस्टहरू र झुट्टा गमवक्ताहरू खडा हुनेछन् र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठुला ठुला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्।
याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु, यदि तिनीहरूले तिमीहरूलाई हेर उनी उजाड स्थानमा छन् भनी भन्छन् भने बाहिर निस्केर नजाओ, अनि हेर उनी भित्री कोठाहरूमा छन् भने पनि विश्वास नगर, किनकि जसरी बिजुली पूर्वबाट चम्कन्दा पश्चिम समय उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। जहाँ सिनु हुन्छ त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्।
ती सङ्कष्टका दिनको तुरुन्तै पछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिने छैन र ताराहरू आकाशबाट खस्नेछन् तथा आकाशका शक्तिहरू हल्लाइनेछन्।
तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सब जातिहरू बिलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठुलो महिमा साथ आइरहेको देख्नेछन्। उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजको साथ पठाउनेछ र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्। तर अन्जीरको रुखबाट एउटा शिक्षा लियो, जब त्यसका हाँगा कलिला हुन्छन् र रुखले पालुवा फेर्छ तब ग्रीष्म ऋतु आएछ भने तिमीहरू थाहा पाउँछौ। त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब ऊ नजिकै ढोकैमा छ भने जान, साँच्चै म तिमीहरूलाई भन्दछु कि यी सबै पुरा नहुन्जेल यो पुस्ता बिति जाने छैन। स्वर्ग र पृथ्वी तेर जानेछ
तर मेरा वचन बितेर जाने छैनन्। तर त्यस दिन र घडीको विषयमा पिता बाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले न पुत्रले। मानिसको पुत्रको आगमन नुवाको दिनहरू जस्तै हुनेछ, किनकि जसरी जल प्रलय भन्दा अगाडि नुवा जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका पिइरहेका र विवाह वारी गरिरहेका थिए, अनि जल प्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाई नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। त्यस बेला दुईजना खेतबारीमा हुनेछन्, एकजना लगिनेछ अर्को छोडिनेछ। दुई स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ अर्की छोडिनेछ। यसकारण जाग रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ सो तिमीहरूले जान्दैनौ। तर यो जान कि घरको मालिकले सो रातको कुन पहरमा आउँछ भनी जानेको भए ऊ जागो रहने थियो र आफ्नो घर फोर्न दिने थिएन। यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। विश्वासी र बुद्धिमान नोकर को हो जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठिक ठिक समयमा खाना दियोस् भनी खटाएको हुन्छ? त्यो नोकर धन्य हो जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, मालिकले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि जिम्मेवार नियुक्त गर्नेछ। तर यदि त्यस दुष्ट नोकरले मेरा मालिक बिहानो गर्छन् भनी मनमा ठानी आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्न र मतवालाहरूसँग खान र पिउन लाग्यो भने त्यस नोकरको मालिक त्यसले नचिताएको दिन र नजानेको घडीमा आइपुग्नेछ, अनि मालिकले त्यसलाई कठोर दण्ड दिनेछ र त्यसलाई पाखण्डीहरूका माझ फालिदिनेछ जहाँ मानिसहरू रुनेछन् र तारा किट्नेछन्। तब स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आआफ्नो बत्ती लिएर दुलालाई भेट्न निस्के, तीमध्ये 5 जना निर्बुद्धि र 5 जना चाहिँ बुद्धिमती थिए। किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्, तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। दुलाहाले बिहालो गर्दा ती सबै निन्द्राले लठ्ठ भए र निदाए। तर मध्यरातमा हेर दुलाहा उनलाई भेट्न आओ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू बिउजे र आफ्नो आफ्नो बत्ती ठिकठाक पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ किनभने हाम्रा बत्ती त निम्न लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसले कहाँ जाओ र आफ्नो लागि किन। तिनीहरू किन्न जाँदा दुलाहा आइपुगे र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे र ढोका बन्द भयो। पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, प्रभु प्रभु हाम्रा लागि खोलिदिनुहोस्। तर उनले जवाफ दिएर भने, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन। यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन। किनकि यो चाहिँ कुनै मानिस जस्तो हो जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए, तिनले हरेकलाई तिनीहरूका आआफ्नो योग्यता अनुसार एउटालाई 5 सुनका सिक्का अर्कालाई 2 र अर्कालाई 1 दिएर तिनी गइहाले। तब 5 सुनका सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाइकिन अरू 5 सिक्का कमायो। त्यसरी नै 2 सिक्का पाउनेले पनि अरू 2 कमायो। तर 1 सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो। धेरै दिनपछि ती नोकरहरूका मालिक आए र तिनले तिनीहरूसँग हिसाब मागे। तब 5 सुनका सिक्का पाउने नोकरले अरू 5 सिक्का ल्याई अगाडि आएर यसो भन्यो, हजुर तपाईँले मलाई 5 सिक्काको जिम्मा दिनुभएको थियो, हेर्नुहोस् मैले अरू 5 सिक्का कमाएको छु। मालिकले त्यसलाई भने, स्याबास असल विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, त आफ्ना मालिकको खुसीमा सहभागी हो। 2 सिक्का पाउनेले पनि आएर भन्यो, हजुर तपाईँले मलाई 2 सिक्का दिनुभएको थियो, हेर्नुहोस् मैले अरू 2 सिक्का कमाएको छु। त्यसका मालिकले त्यसलाई भने, स्याबास असल विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु,
त आफ्ना मालिकको खुसीमा सहभागी हो। एक सुनको सिक्का पाउनले पनि आएर भन्यो, हजुर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। यसैले मलाई डर लाग्यो र गएर तपाईँको सिक्का मैले माटो मुनि लुकाइराखेँ। हेर्नुहोस्, यो तपाईँको सिक्का लिनुहोस्। त्यसका मालिकले त्यसलाई जवाफ दिए, ए दुष्ट अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैँले जानेको थिइस् भने तैँले मेरो धन साउ कहाँ राख्नुपर्ने थियो र आएर मैले मेरो धन ब्याज समेत फिर्ता पाउने थिएँ। यसकारण त्यसबाट त्यो सिक्का खोस र जससँग 10 सिक्का छ त्यसलाई दियो, किनभने जससँग छ त्यसलाई अरू दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।
त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदियो, जहाँ मानिसहरू रुनेछन् र दाहरा किट्नेछन्।
जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमा महेश सिंहासनमा बस्नेछ र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेडा र बाख्रालाई छुट्याउँछ त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ। उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, आओ, मेरा पिताका धन्यका हो, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर, किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ, म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ, म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ,
नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ, बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ, झ्यालखानमा थिएँ, तिमीहरू म कहाँ आयौ।
तब धर्मी जनहरूले उनलाई जवाब दिनेछन्, हे प्रभु, कहिले हामीले तपाईँलाई भोकाउनु भएको देख्यौँ र खान दियौँ, अथवा तिर्खाउनु भएको थियो र पिउन दियौँ? कहिले हामीले तपाईँलाई परदेशी देख्यौँ र तपाईँलाई आश्रय दियौँ, अथवा नाङ्गो देख्यौँ र वस्त्र लगाइदियौँ?
र कहिले हामीले तपाईँलाई बिरामी वा झ्यालखानमा देख्यौँ र तपाईँ कहाँ आयौँ?
तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यौ त्यो तिमीहरूले मलाई नै गर्यौ। त्यसपछि उनले देब्रेपट्टिका मानिसलाई भन्नेछन्, श्रापित मानिस हो, मबाट दूर हो, र दियावलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ, किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ, तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ,
म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ, नाङ्गो थिएँ र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ र तिमीहरू मलाई हेर्न आएनौ। तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, प्रभु, कहिले हामीहरूले तपाईँलाई भोकाएको वा तिर्खाएको देख्यौँ, परदेशी वा नाङ्गो वा बिरामी देख्यौँ वा झ्यालखानमा देख्यौँ र तपाईँको सेवा गरेनौ?
तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एकजनालाई जे जति गरेनौ त्यो तिमीहरूले मेरो निम्ति गरेनौ। तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्।
मत्ती अध्याय 26।
येशूले यी सबै कुरा भनिसक्नु भएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो,
तिमीहरूलाई थाहा छ अबको 2 दिनपछि निस्तार चाड आउँछ, अनि मानिसको पुत्र क्रुसमा टाँगिनलाई पक्राइनेछ।
तब कैयाफा नामक प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरू भेला भए र तिनीहरूले येशूलाई कसरी छलसित पक्राने र मार्ने भनी मतो गरे। तर तिनीहरूले भने,
चाडको बेलामा होइन, नत्र त मानिसहरूमा खैलाबैला हुनेछ।
येशु बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुँदा एउटी स्त्री सिङ्गमरमरको एउटा सिसीमा बहुमूल्य अत्तर लिएर उहाँ कहाँ आई र उहाँ खाना बस्नुहुँदा उसले त्यो उहाँको शिरमा खन्याए। यो देखेर चेलाहरूलाई रिस उठ्यो र तिनीहरूले भने,
केको निम्ति यत्रो नोक्सानी? किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।
तर यीशुले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो,
तिनीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्। किनकि गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, तर म तिमीहरूसँग सधैँ हुन्न। तिनले यो अत्तर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ।
तब बाह्रमध्ये एकजना यहुदा इस्करियोत भन्ने चाहिँ मुख्य पुजारीहरू कहाँ गयो र भन्यो,
यदि मैले उहाँलाई तपाईँहरूका हातमा पक्राइदिए भने मलाई के दिनुहुन्छ?
तिनीहरूले त्यसलाई चाँदीका 30 सिक्का दिए। त्यसै बखतदेखि यहुदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो। अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले यीशु कहाँ आएर भने,
तपाईँको निम्ति निस्तार चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौँ?
उहाँले भन्नुभयो,
सहरमा एकजना मानिस कहाँ जाओ र तिनलाई भन, गुरुज्यू भन्नुहुन्छ मेरो बेला नजिक आएको छ, म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार चाड मान्नेछु।
तब यीशुको आदेश अनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार चाडको प्रबन्ध मिलाए। साँझ भएपछि उहाँ 12 चेलाहरूसँग खाना बस्नुभयो। उहाँहरूले खाइरहनु भएको बेला उहाँले भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूमध्ये एकजनाले मलाई पक्राइदिनेछ।
तब तिनीहरू साह्रै दुखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे,
प्रभु के त्यो म हुँ?
अनि उहाँले भन्नुभयो,
जसले मसँगै थालमा रोटी चोपेको छ त्यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखी बमोजिम जानेछ, तर धिक्कार त्यस मानिसलाई जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो।
तब उहाँलाई पक्राइदिने यहुदाले सोध्यो,
गुरुज्यू के त्यो म हुँ?
उहाँले त्यसलाई भन्नुभयो,
तिमी आफैले भन्यौ।
तिनीहरूले भोज खाइरहेको बेला यीशुले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो बाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो,
लियो खाओ, यो मेरो शरीर हो।
तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो,
तिमीहरू सबैले यसबाट पियो, किनभने यो नयाँ करारको मेरो रगत हो जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बहाइन्छ। तर म तिमीहरूलाई भन्दछु कि दाहको यस फलबाट म तबसम्म पिउने छैन जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिन।
एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्केर जानुभयो। तब यीशुले तिनीहरूलाई भन्नुभयो,
आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, किनभने यसो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछु र बगालका भेडाहरू जताततै छरपष्ट हुनेछन्, तर म मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अघि गालिलमा जानेछु।
पत्रुसले उहाँलाई जवाब दिए,
तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन।
यीशुले तिनलाई भन्नुभयो,
साँच्चै म तिमीलाई भन्दछु आजै राति भाले बास्न अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ।
पत्रुसले उहाँलाई भने,
मैले तपाईँसँग मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन।
अरू सबै चेलाहरूले पनि त्यसै भने। तब यीशु गेत्सेमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो र चेलाहरूलाई भन्नुभयो,
तिमीहरू यहीँ बस, म चाहिँ अलि पर गएर प्रार्थना गर्छु।
र आफूसँग पत्रुस र जब्दियाका 2 छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो,
मेरो प्राण गहिरो शोकले मर तुल्य भएको छ, तिमीहरू यहीँ बस र मसँग जागा रह।
अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो,
हे मेरा पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गर्नुभए बमोजिम होस्।
तब उहाँ चेलाहरू कहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनु भयो र पत्रुसलाई भन्नुभयो,
के तिमीहरू मसँग एक घन्टा पनि जागा बस्न सकेनौ? जागा रहो, प्रार्थना गर र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ।
फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो,
मेरा पिता, मैले यो नपिए हुँदैन भने तपाईँकै इच्छा पुरा होस्।
उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनु भयो, किनकि तिनीहरूका आँखा डोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र गएर फेरि उही शब्दहरू दोहोऱ्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरू कहाँ आएर तिनीहरूलाई भन्नुभयो,
तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ, हेर समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ, उठ जाऊ, हेर पक्राइदिने नजिकै छ।
उहाँ बोल्दा बोल्दै बाह्र मध्येको एकजना अर्थात् यहुदा आयो। त्यससँग मुख्य पुजारीहरू र जनताका धर्मगुरुहरूले पठाएका एउटा ठुलो भीड तरवार र लाठा लिएर आयो। उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो,
जुन मानिसलाई म मुहाई खान्छु तिनी नै हुन्, तिनैलाई समात।
तुरन्तै येशु कहाँ गएर त्यसले भन्यो,
हे गुरु प्रणाम,
र त्यसले उहाँलाई मुहाई खायो। येशुले त्यसलाई भन्नुभयो,
मित्र, तिमी जे गर्न आएका छौ त्यो गरिहाल।
तब तिनीहरूले अघि आएर येशुलाई समाती गिरफ्तारी गरे। येशुको साथमा उनीहरू मध्ये एउटाले हात बढाएर आफ्नो तरवार छिक्यो र मुख्य पुजहारीको दासलाई प्रहार गर्यो र त्यसको कान छिनाइदियो। तब येशुले तिनलाई भन्नुभयो,
तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारले नै नष्ट हुनेछन्। तिमी के ठान्दछौ? के म आफ्ना पितालाई विन्ती गर्न सक्दिन र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टन भन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र? तर त्यसो भएदेखि यी कुरा यसरी हुनै पर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पुरा हुने?
त्यसै बेला येशूले भीडलाई भन्नुभयो,
डाकुको विरुद्धमा आए झैं मलाई पक्रन तरवार र लाठहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्दिरमा शिक्षा दिँदै बस्थे र तिमीहरूले मलाई पक्रेनौ, तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पुरा हुन् भने यी सबै हुन आएका हुन्।
तब सबै चेलाहरू उहाँलाई छोडेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफा कहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्मगुरुहरू भेला भएका थिए, तर पत्रुस टाढीबाट प्रधान पुजारीका भवनको आँगनसम्मै उहाँको पछि पछि लागे र अन्त्यमा के हुने हो सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। अब मुख्य पुजहारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरुद्धमा झुटो गवाही खोज्न लागे। धेरै झुटो गवाही दिनेहरू आए तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुईजना अघि आए र भने,
यस मानिसले म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु भन्यो।
तब प्रधान पुजारीले उठेर उहाँलाई भने,
के त केही जवाब दिएनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?
तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने,
जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रीष्ट होस्?
येशूले तिनलाई भन्नुभयो,
तपाईँले नै भनिहाल्नुभयो, तापनि म तपाईँहरूलाई भन्दछु, अब उपरान्त तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसेको र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।
तब प्रधान पुजारीले आफ्ना वस्त्र च्याते र भने,
यसले त यसो निन्दा बोल्यो, हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईँहरूले अहिले यसले बोलेको यीशु निन्दा सुनिहाल्नु भयो, तपाईँहरूको के राय छ?
तिनीहरूले जवाब दिए,
यो प्राणदण्डको योग्य छ।
तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए र कसै कसैले यसो भन्दै थप्पड लाए,
हे ख्रीष्ट, ल अगमबाणी धन, तँलाई हिर्काउने को हो?
पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनी कहाँ आएर भने,
तिमी पनि गालिल निवासी यीशुसँग थियौ?
तर तिनले उनीहरू सबैका सामुन्ने इन्कार गरेर भने,
तैले के भन्दैछस्? म जान्दिन।
तिनी बाहिर दलानमा निस्केपछि अर्कीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी,
यो मानिस पनि यीशु नासरीसँगै थियो।
तिनले फेरि शपथ खाएर इन्कार गरे,
म ती मानिसलाई चिन्दिन।
अलिबेर पछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने,
साँच्चै तिमी पनि तिनीहरू मध्येका एक हो, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।
तब पत्रुसले आफैलाई सराप्तै शपथ खान लागे,
म ती मानिसलाई चिन्दै चिन्दिन।
अनि तुरन्तै भाले बास्यो। तब पत्रुसलाई यीशुले भन्नुभएको यो कुरा याद भयो,
भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।
तब तिनी बाहिर गएर धुरु धुरु रोए।
मत्ती अध्याय 27।
बिहान सबेरै सबै मुख्य पुजारीहरू र जनताका धर्मगुरुहरूले यीशुलाई मृत्युदण्ड दिन भनी उहाँको विरुद्धमा सरसल्लाह गरे। अनि तिनीहरूले उहाँलाई बाँधेर लगे र हाकिम पिलातस कहाँ सुम्पिदिए। तब उहाँलाई पक्राउने यहुदाले उहाँमाथि दण्ड आज्ञा भएको देखिकन पछुतो गर्यो र मुख्य पुजारीहरू र धर्मगुरुहरूलाई चाँदीका 30 सिक्का फिर्ता दिन ल्यायो र भन्यो,
मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।
तर तिनीहरूले भने,
हामीलाई के मतलब, तँ आफै जान।
तब चाँदीका 30 सिक्काहरू मन्दिरमा फ्याँकेर गयो र त्यसले झुन्डेर आत्महत्या गर्यो। तर मुख्य पुजारीहरूले चाँदीका 30 सिक्काहरू लिएर भने,
ढुकुटीमा राख्न यो उचित छैन, किनकि यो रगतको मल हो।
तिनीहरूले आपसमा सल्लाह गरेर त्यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने। यसै कारण त्यो जमिन आजसम्म पनि रगतको जमिन कहलाइन्छ। तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो,
तिनीहरूले चाँदीका 30 सिक्का लिए त्यस मूल्यको रूपमा जुन मूल्य इसरायलका छोराहरूले तिनीमाथि तोकेका थिए, र परमप्रभुले मलाई आदेश दिनुभए अनुसार कुमालेको जमिनको निम्ति तिनीहरूले दिए।
यीशु हाकिमको सामु उभिनुभयो र तिनले यीशुलाई सोधे,
के तिमी यहुदीहरूका राजा हौ?
यीशुले भन्नुभयो,
तपाईँ नै त्यसो भन्नुहुन्छ।
अनि मुख्य पुजारीहरू र धर्मगुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाब दिनु भएन। तब पिलातसले उहाँलाई भने,
तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ?
तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाब दिनु भएन। हाकिम पनि यस कुरामा साह्रै छक्क परे। निस्तार चाडमा भिडले चाहे बमोजिम हाकिमले एकजना कैदी छोडिदिने प्रथा थियो। त्यस बेला बारब्बा नाउँ भएको एकजना कुख्यात कैदी थियो। जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे,
तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति कसलाई छोडिदिऊ, बरब्बा कि ख्रिस्ट कहलाइने येशूलाई?
किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो। तब न्याय आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्,
त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।
तर मुख्य पुजारीहरू र धर्मगुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए। हाकिमले फेरि तिनीहरूलाई सोधे,
यी दुईमा कुन चाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊ भन्ने तिमीहरू चाहन्छौ?
तिनीहरूले भने,
बरब्बालाई।
पिलातसले तिनीहरूलाई भने,
तब ख्रिस्ट कहलाइने येशूलाई चाहिँ म के गरौँ त?
तिनीहरू सबैले जवाब दिए,
त्यो क्रुसमा टाँगोस्।
तिनीहरूले भने,
किन, तिनले के अपराध गरेका छन् र?
तर तिनीहरू अझ बढी येशू भन्दै चिच्चाए,
त्यो क्रुसमा टाँगोस्।
तर केही सिक नलागेको देखेर बरु खैला बैला मचिन्छ भन्ने डरले पिलातसले पानी लिई भिडको सामु आफ्ना हात धोएर भने,
तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।
सबै मानिसहरूले जवाब दिए,
उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस्।
तब तिनले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए र यीशुलाई कोर्रा लगाएर क्रुसमा टाँगिनलाई सुम्पिदिए। तब हाकिमका सिपाहीहरूले यीशुलाई महलमा लगे र जम्मै पल्टनलाई उहाँको सामान्य भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए। तिनीहरूले काँडाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातमा निगालो दिए र उहाँको सानो घुँडा टेकेर उहाँलाई यसो भन्दै उहाँको किल्ला गरे,
हे युदीहरूका राजा प्रणाम।
तब तिनीहरूले उहाँलाई थुके, त्यो निगालो लिएर उहाँको शिरमा हिर्का। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रुसमा झुन्ड्याउन लगे। जाँदा जाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एकजना मानिसलाई भेट्टाए र तिनीहरूले त्यसलाई उहाँको क्रुस बोक्न कर लाए। जब तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे, जसलाई खप्परे ठाउँ भनिन्छ, तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाह मद्द पिउन दिए, तर उहाँले चाखेर त्यो पिउन चाहनु भएन। तिनीहरूले उहाँलाई क्रुसमा टाँगेपछि चिट्ठा हालेर उहाँका वस्त्रहरू आपसमा बाँडे। तब त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे। यीशु यहुदीहरूको राजा भन्ने उहाँको विरुद्धको दोषपत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए। उहाँसँग दुईजना डाकुहरू क्रुसमा झुन्डाइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि। त्यहाँबाट आउने जानेहरूले आफ्नो मुन्टो हल्लाएर उहाँको गिल्ला गरे र भने,
ए मन्दिर भत्काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा र परमेश्वरको पुत्र होस् भने क्रुसबाट ओर्लेर तल आइज।
मुख्य पुजारीहरूले पनि, शास्त्रीहरू र धर्मगुरुहरूका सँगसँगै उहाँको गिल्ला गर्दै भने,
यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन। यो इसरायलको राजा हो, अहिले क्रुसबाट तल ओर्लेर आओस् र हामी यसलाई विश्वास गर्नेछौँ।
यसले परमेश्वरमा भरोसा राख्छ, परमेश्वरले यसलाई चाहनुहुन्छ भने उहाँले यसलाई अहिले छुटकारा दिउन्, किनकि यसले म परमेश्वरको पुत्र हुँ भनी भन्थ्यो।
अनि उहाँसँग क्रुसमा झुन्डाइएका यी डाकुहरूले पनि यही किसिमले उहाँको अपमान गरे। अब मध्याह्नदेखि 3 बजेसम्म सारा देशमा अन्धकार भयो। 3 बजेतिर यसो भनेर ठुलो स्वरले कराउनु भयो,
लोई लोई लामा सबक्तानी,
अर्थात्
हे मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नु भएको छ।
त्यहाँ उभिएकाहरूमध्ये कतिजनाले यो सुनेर भने,
यस मानिसले एलियालाई बोलाउँदैछ।
तिनीहरू मध्ये एकजनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो। तर बाँकीले भने,
हेरौ कतै एलिया यिनलाई बचाउन आउँछन् कि।
तब येशु फेरि ठुलो स्वरले कराउनु भयो र आफ्नो आत्मा त्याग्नु भयो। त्यसै गरी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म 2 भाग भएर च्यातियो र जमिन काप्न लाग्यो र चट्टानहरू फुट्यो, चिहानहरू उघारिए र सुति गएका धेरै सन्तहरूका मृत शरीर जीवित भइ उठे र तिनीहरू चिहानहरूबाट निस्के र मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरै कहाँ देखा परे। जब कप्तान र तिनीसँग येशूलाई रुङ्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले येशु भने,
साँच्चै यिनी परमेश्वरका पुत्र रहेछ।
त्यहाँ गालिलबाट आएका धेरै स्त्रीहरू पनि थिए, तिनीहरूले टाढाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा टहल गर्दै गालिलबाट येशूको पछि पछि आएका थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी र याकुब र योसेफकी आमा मरियम र जप्तियाका छोराहरूकी आमा थिए। साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एकजना धनी मानिस आए। तिनी स्वयं यीशुका चेला थिए। तिनले पिलातस कहाँ गएर यीशुको मृत शरीर मागे र पिलातसले सो तिनलाई दिने हुकुम गरे। योसेफले मृत शरीर लिएर सफा मलमलको कपडाले बेरे र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुडाइदिए र तिनी गए। चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम पनि बसिरहेका थिए। भोलिपल्ट अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातस कहाँ भेला भए र भने,
हजुर हामीलाई याद छ कि त्यस ठगाले जिउँदो छँदा तिन दिनपछि म फेरि उठ्नेछु भनेको थियो, यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्र त त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजान् र त्यो त मरेकोबाट जीवित भई उठ्यो भनेर मानिसहरूलाई भन्नेछन् र त्यो पछिल्लो धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।
पिलातसले तिनीहरूलाई भने,
तिमीहरूको आफ्नै पहरा छँदैछ, जाओ तिमीहरूले सकेसम्म सुरक्षित राख।
तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।
मत्ती अध्याय 28।
सबात पछि साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठुलो भूकम्प गयो किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो र पोसाक हिउँ जस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे र मरेतुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने,
तिमीहरू नडराओ, किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभए बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ। आओ उहाँलाई राखिएको ठाउँ हेर, तब चाँडो गएर उहाँका चेलाहरूलाई खबर देऊ कि उहाँ मृतकबाट जीवित भई उठ्नु भएको छ र उहाँ तिमीहरू भन्दा अगाडि गालिलमा जाँदै हुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ, हेर मैले तिमीहरूलाई भनिदिएको छु।
अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए र उहाँका चेलाहरूलाई खबर दिन दौडे। अकस्मात येशूले तिनीहरूलाई भेटेर भन्नुभयो,
शान्ति।
तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो,
नडराओ, गएर मेरा भाइहरूलाई गालिलमा जानु भनिदियो र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।
जब ती स्त्रीहरू बाटैमा थिए, कोही कोही पहरादारहरू सहरमा गएर मुख्य पुजारीलाई त्यहाँ भएका घटनाहरूका बारेमा खबर दिए। जब मुख्य पुजारीहरू धर्मगुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,
तिमीहरूले भन्नु कि हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन्, कतै हाकिमको कानमा यो कुरा पुगिहाल्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौँ।
तब तिनीहरूले सो पैसा लिए र सिकाए बमोजिम गरे र यहुदीहरूमा आजको दिनसम्म यही कुरा फैलिएको छ। ती एघारैजना चेलाहरू गालिलको त्यस डाँडामा गए जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो। तिनीहरूले उहाँलाई देखेर दण्डवत गरे, तर कतिले चाहिँ शङ्का गरे। तब येशू तिनीहरू कहाँ आएर भन्नुभयो,
स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।